الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. صدق الله العلي العظيم. لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين خاتم النبيين أبي القاسم محمد ثم الصلاة والسلام على أهل بيته الأطيبين الأطهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. محمد ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه الكريم بسم الله الرحمن الرحيم يا أيها الناس إنا خلقناكم من ذكر وأنثى وجعلناكم شعوبا وقبائل لتعارفوا إن أكرمكم عند الله أتقاكم. صلوات الله محمد وآله. قرآن مجید میں سورہ حجرات کی آیہ کریمہ ہے، 13 نمبر کی آیہ کریمہ، کہ جس میں ارشاد ہوتا ہے کہ تمام انسانوں کو ایہا الناس کہہ کر خطاب ہو رہا ہے، تمام انسانوں کو، ایک مرد اور ایک عورت، ایک ماں باپ، ایک جد و جدہ سے پیدا کیا، اور سب کو الگ الگ قبیلوں میں، الگ الگ گروہوں میں، الگ الگ خاندانوں میں تقسیم کر دیا گیا پروردگار کی طرف سے. لیکن یہ سب کچھ اس لیے ہے تاکہ اس کے ذریعے سے انسان اپنی پہچان کر سکے، یہ انسانوں کی آئیڈینٹیٹی کے لیے اور آئیڈینٹیٹی کارڈ بنانے کے لیے ہے کہ یہ فلاں خاندان سے ہے، یہ فلاں نام کا ہے، یہ فلاں علاقے کا ہے، یہ فلاں زبان کا ہے، یہ فلاں ملک کا ہے. یہ ساری چیزیں صرف انسانوں کی پہچان کے لیے ہیں. یہ کوئی بھی چیز انسان کی فضیلت اور شرف اور عزت کا معیار نہیں ہے، اور معیار اللہ کے نزدیک انسانی شرافت اور عزت کا وہ ہے پاکیزگی، فضیلتیں، تقویٰ. اور اس کے بعد فرمایا کہ ان اللہ علیم خبیر، اللہ باخبر ہے، اللہ جانتا ہے. وہ باطل جو معیار بنائے ہوئے ہیں وہ صاحبان قرآن اور اہل قرآن کو توڑنا ہے. دنیا نے جو ابھی تک باطل معیار بنا کر رکھا ہوا ہے اور ابھی تک جو معیار چل رہے ہیں اور وہ نفوس کر کے حتیٰ مسلمانوں کے درمیان میں، اور وہ جو قرآن کا مطالعہ کرتے ہیں ان کے درمیان میں بھی داخل ہو گئے ہیں، انہی کو یہ کام کرنا ہے کہ یہ باطل معیاروں کو توڑ کر صحیح معیار انسانیت کے پہچان کا اور انسان کی شرافت اور عظمت کی پہچان کا صحیح معیار متعارف کروانا ہے، اور وہ صحیح معیار جو قرآن نے آ کر دیا اور جو پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے اپنی زندگی بھر کی تعلیمات اور زندگی بھر کے عمل کے ذریعے سے رسول اللہ نے اگر پیش کیا اور करके दिखाया कि देखो इस्लाम के नज़दीक और कुरान के नज़दीक ये मेयार है, फजीलतें मेयार है, फजीलतों से इंसान बड़ा बनता है, फजीलतों से इंसान शरीफ और अजीम बनता है। ये कभी अर्ज किया था, यहाँ भी शायद अर्ज किया था कि अरबी जबान में अजीम इंसान फजीलतों की बुनियाद पे कहा जाता है। हमारे यहाँ कहते हैं, अभी बात भी हो रही थी ब्रादर से कि बड़ा इंसान उसे समझा जाता है, बड़ा इंसान बोला जाता है आमतौर से मालदार को, दौलतमंद को, लेकिन दूसरी जबानों में नहीं बोला जाता है। नहीं मालूम यहाँ पे अर्ज किया या कहीं और पे अर्ज किया, लेकिन अर्ज कर चुके हैं। ये हमारी मुश्किल में से है, जबान की भी मुश्किल ये हमारी है कि हम जब कहते हैं फला आदमी बड़ा आदमी है तो फौरन जहन किधर जाता है, उसके दौलत की तरफ। उर्दू जबान में बड़े आदमी को दौलतमंद आदमी को कहा जाता है, बड़ा आदमी, लेकिन दूसरी जबानों में दौलतमंद लोगों को बड़ा नहीं कहा, दौलतमंद को दौलतमंद कहा जाता है, ज्यादा दौलतमंद कहा जाता है, अमीर कहा जाता है, जो भी कलमा वहां पे इस्तेमाल होता है दूसरी जबानों में। लेकिन बड़े के लफ्ज इंसान को हमेशा फजीलतों के साथ इस्तेमाल होता है। मसलन फारसी में भी, अरबी में भी, आप अंग्रेजी जो जबान बोलते हैं उसमें भी ग्रेट के लफ्ज जो है दौलतमंद के लिए नहीं इस्तेमाल होता है। फला आदमी ग्रेट आदमी है, यानी वो कि उसके पास कुछ खूबियां पाई जाती हैं, कुछ क्वालिटीज हैं, क्वालिटीज की बुनियाद पर किसी इंसान को ग्रेट कहा जाता है। अरबी में अजीम इंसान, अजीम इंसान क्वालिटीज और फजीलतों की बुनियाद पर किसी को अजीम कहा जाता है। इसी तरह फारसी में इंसान बुजुर्ग के माने बड़ा होता है, अजीम और ग्रेट और बुजुर्ग के माने बड़ा है उर्दू में। लेकिन ये बड़े का लफ्ज जो हम उर्दू में जहां पर इस्तेमाल करते हैं वो दूसरी जबानों में इस्तेमाल नहीं होता। ये जबान की हमारी कोताही, यानी जबान की कोताही, जबान की अपनी कोताही नहीं होती, जो इंसान की सोच होती है, जो इंसान की फिक्र होती है, जो इंसान का कल्चर होता है, वही चीज जबान में भी मुंतकिल हो जाती है। दूसरी जबानों में बड़े होने का मेयार भी अलग है, लफ्ज भी अलग है, बोला भी जाता है अलग लोगों पर। लेकिन चूंकि हमारे ऊपर जो गलबा है जिसकी बुनियाद पर हम बड़ा इंसान, तो ये जितने भी बातिल मेयार हैं वो मेयार तोड़ने का काम करना है साहिबान कुरान को। वो कि जो कुरान जिनके पास है, वो कि जो कुरान पढ़ते हैं, वो कि जो इस्लाम के वारिस हैं, वो कि जो कुरान के वारिस हैं, वो कि जो रसूलुल्लाह के वारिस हैं, वो कि जो रसूलुल्लाह की विरासतों के वारिस हैं, वो कि जो रसूलुल्लाह के जानशीनों के सही वारिस हैं, वो आकर इन मेयारों को तोड़ें और तोड़कर दुनिया को मुतारफ कराएं कि दुनिया में इंसानों की अजमत और बुजुर्गी का सही मेयार क्या है। मानवियत जो कल आपके सामने अर्ज किया गया, और रूहानियत और स्पिरिचुअलिटी, ये इंसान की बड़ाई का एक बहुत ही रोशन मेयार है, बहुत ही बर्जस्ता मेयार है। यानी इंसान को अगर बड़ा देखना है, बड़ा इंसान पहचानना है, तो उसका एक मेयार ये है कि इंसान में रूहानियत किस कदर पाई जाती है, कितना मानवीय इंसान है, और कितना उसकी जिंदगी में मादी चीजों का किस कदर असर है, मानवीय चीजों का किस कदर असर है। कल आपके सामने अर्ज किया कि ये इंसान खोखला हो गया और इंसान खाली हो गया अंदर से, जिसकी एक वजह यह है कि इंसान मानवियत की कमी की बुनियाद पर और रूहानियत की कमी की बुनियाद पर इंसान अंदर से खोखला होता चला गया और खाली होता चला गया। अंबियाए इलाही और औलियाए खुदा की तरबियत का एक मरकज जो हुआ करता था इंसान को, वो इंसान के रूहानी पहलू को बढ़ाना, उसको उभार कर सामने लाना, चूंकि अंदर है हर इंसान में, हर इंसान में ये चीज मौजूद है। अल्लाह ने इंसान की को खल्क ही इस तरह किया है कि वो रूहानियत के बगैर नहीं रह सकता, मानवियत के बगैर जिंदगी नहीं जी सकता, उसकी जिंदगी मुश्किल में पड़ जाएगी, उसकी जिंदगी तकलीफ में पड़ जाएगी अगर वो रूहानियत के बगैर जिंदगी गुजार। मुमकिन अपने आप को धोखा दे रहा हो और वो जो अपनी असली जरूरत है उसको दूसरी जगहों से कहीं पूरा कर रहा हो। मतलब एक इंसान को जरूरत एक चीज की है और वो जाकर उससे दूसरी चीज, मतलब इंसान को पानी की जरूरत है, पानी चाहिए जिसको, पानी के बजाय वो जाकर कोई कोल्ड ड्रिंक पी रहा हो, ये उसकी पूरी जरूरत नहीं करेगी। किसी हद तक जो है थोड़ी देर के लिए इंसान महसूस करता है, उस इंसान को इल्म की जरूरत है और इल्म की जरूरत को पूरा किए करने के बगैर जाए वो क्या करे, जाकर यानी अंदर से तड़प महसूस हो रही है, जरूरत महसूस हो रही है, खला महसूस हो रहा है, इस खला को पूरा करने के लिए वो जाकर मादी चीजों से पूरा करना शुरू करे और उस पर मुतमईन होने लगे, उस पर खुश होने लगे। कभी होता है कि डॉक्टर्स भी कहते हैं, जो साइकोलॉजिस्ट होते हैं और जो मशवरे दे रहे होते हैं कि इंसान अपने अंदर एक कमी महसूस करता है, उस कमी को पूरा करने के लिए जाके खाना खाना शुरू कर देता है। मैदे में कमी नहीं थी, कमी किसी और जगह पे थी। कमी का एहसास उसके अपने वजूद में हो रहा था, लेकिन अभी तक चूंकि जब भी हमने पुर किया था मैदे को पुर किया था, लिहाजा इस मैदे को पुर करने के जरिए से अपनी कमी का एहसास मिटा रहा होता है, जबकि ये नहीं होता। वक्ती तौर पर थोड़ा भूल जाता है, फरामोश कर जाता है, खाते वक्त इंसान फरामोश कर जाता है कि मेरी कोई जरूरत थी और कहां किस जगह को पुर करना था, बजाय उसको पुर करने के खाना खाकर थोड़ी देर के लिए अगर इंसान मुतमईन हो जाए, यानी एक जवान निकले और कभी कभी 100-100 किलोमीटर का सफर तय करके जाए फलां रेस्टोरेंट में खाना खाने के लिए, मसलन मिसाल के तौर पर, ये कोई और कमी थी जो पूरा करनी थी। मैदे की कमी के लिए क्या है, एक यहीं पर बैठे हुए कुछ एक खाना मिल जाए वो पूरा हो जाएगा। मैदे की कमी ऐसी नहीं होती जिसको इंसान को इतना ज्यादा परेशान करे, उसके ऊपर इल्जाम हम नहीं रखें। कभी कभी इल्जाम रखते हैं कि इंसान जो ना मैदे को एक मुख्तसर सी गजा चाहिए है और वो मिल जाए तो उसकी जरूरत पूरी हो जाती है, लेकिन वो एहसास कहीं और से हो रहा था, इंसान फैसला नहीं कर पाया, समझ नहीं कर पाया, तशखीस नहीं दे पाया कि असल कमी हमारी कहां पर थी। लिहाजा कल आपके सामने अर्ज किया गया कि इस मानवियत के फुकदान की जो सौगात है मगरबी दुनिया की, यानी पूरी दुनिया में जो ये सौगात भेजी गई है, असल में ये मगरबी और वेस्टर्न दुनिया से ये सौगात भेजी गई है, और इस फुकदान के नतीजे में इंसान अपने अंदर जो शदीद शिद्दत से कमी महसूस कर रहा है और अंदर से खोखला होता चला जा रहा है और बहुत सारी मुश्किलात से दोचार हो रहा है। जो बात कल अर्ज करना रह गई तो वो ये कि खूब उसका राय हल कहां है, कहां से इंसान इस कमी को अपने पूरा करे, कहां से इसका इलाज करे, और कौन सी जगह है कि जहां से इंसान की ये रूहानियत की कमी की तकमील होती है। अर्ज किया कि रूहानियत का सरचश्मा, रूहानियत का असली तरीन सरचश्मा वो परवरदिगार की जात है। यानी इंसान की असली जरूरत, कोई भी इंसान हो, किसी भी मजहब, किसी भी फिरके, किसी भी कौम, किसी भी सरजमीन का इंसान हो, उसकी एक असली तरीन जरूरत है कि उसका अपने माबूद के साथ राबता हो। रूह अल्लाह ने इस तरह बनाई है, खास बनाई है। इंसान की रूह इंसान के जिस्म की तरीके से नहीं बनाई है, क्या बनाई है पता भी नहीं है, मालूम भी नहीं है, यानी इंसान के इल्म के से बाहर है। लोग अगर पूछते थे यसअलून का अनिर रूह, ऐ रसूल आपसे ये लोग रूह के बारे में पूछते हैं, कुल रूह मिन अमरे रब्बी, उनको इतना बता दो कि ये रूह जो है अमरे परवरदिगार से है, क्या है ये इतनी तवानाई नहीं है इंसान के इल्म में। कुल रूह मिन अमरे रब्बी, इतना जान लो कि ये खुदा का खास हदिया है, ये जिस्म के तरीके से नहीं है कि मिट्टी से भी उठाकर बना दिया गया। आदम के जिस्म बनाने के लिए बाकायदा जो रवायात बताती हैं और आयात भी इसमें निशानदेही करती है, बाकायदा मिट्टी मंगाई गई, मिट्टी से जिस्म बना दिया। ये मिट्टी से बना हुआ जिस्म है, लेकिन रूह मिट्टी की बनी हुई नहीं है। ये जिस्म के इतने, ये जिस्म में इतने जो पेचीदगियां हैं, इतने राज जो छिपे हुए, सब अल्लाह ने बनाया है। अल्लाह का ये, अल्लाह की खिलकत का ये नमूना है कि एक सलवात पढ़ें हज़रत सल्लल्लाहु अलैहि वसल्लम। اللہ کی خلقت کا یہ عظیم الشان نمونہ ہے کہ اللہ نے مٹی سے کیا کیا بنا دیا ہے، عظیم الشان نمونہ ہے واقعی، مٹی سے جسم بنایا اور جسم میں ایسی ایسی چیزیں بنائی کہ اگر انسان صرف اپنے جسم کے اندر اور جسم کے اعضاء پر اور اس کے مختلف شعبوں پر صرف غور کرتا رہے تو شاید پوری زندگی انسان کی گزر جائے اور اس کے سارے راز کو جاننا اس کے لیے مشکل ہو، جو ظاہری اعضاء ہیں اور جو اس کے انسان کے باطنی اعضاء ہیں۔ لیکن یہ جو کچھ بنا ہے اللہ نے مٹی سے بنایا ہوا ہے، یعنی آدم کو تو مٹی سے باقاعدہ بنایا ہی، انسان بھی اسی سے بنا ہوا ہے، البتہ ممکن ہے کہ چند مرحلوں سے ہو کر گزار کر انسان کو بنایا گیا ہو، ڈائریکٹ مٹی سے اس کو درختوں کی طریقے سے ابھارا نہیں گیا ہو، لیکن ہاں یہ درخت ابھرے ہوں، درخت سے پتے نکلے ہوں، درخت سے پھل نکلے ہوں، پھل کو کھا کر بنا ہو، درخت پتے کھا کر بنا ہو، پتے جانور نے کھایا ہو، جانور کو انسان نے کھایا ہو، بہرحال جتنے بھی یہ مرحلے ہیں یہ سب کچھ ہے، یہ نشانی بھی اس میں موجود ہے، آیت بھی اس بات پہ اشارہ کرتی ہے کہ انسان کو بنایا گیا اس مٹی سے، یہ جسم کو بنایا گیا، لیکن روح کو انسان یہ نہیں سمجھے کہ یہ جسم کی طریقے سے روح بھی مٹی سے بنی ہوئی ہے۔ قرآن نے بھی کہا کہ جسم کے جہاں تک مرحلہ تھا وہاں پہ کہا کہ میں نے اس انسان کو ایک قطرے ناچیز سے بنایا، قطرے ناچیز کو تبدیل کیا علقے میں، مضغے میں، ہڈی میں، گوشت میں، یہ سارے مرحلے جو بتائے ہیں قرآن نے ایک مفصل آیت کے ذریعے سے، یہ سارے مرحلے ہم نے انسان کے لیے طے کیے۔ جب یہ علقہ اور مضغہ، علقہ یعنی وہی گوشت کے لوتھڑے جیسا، جب انسان تبدیل ہوتا ہے ماں کے شکم میں، پہلے شروع میں گوشت کے لوتھڑے جیسا، پھر تھوڑا اور مرحلہ آگے بڑھتا ہے، پھر اس میں تھوڑا تھوڑا گوشت کی شکل بننا چلی ہوتی ہے، اس میں ہڈیاں بننا شروع ہوتی ہیں، دھیرے دھیرے شکل و شمائل بننا شروع ہوتے ہیں۔ یہاں پر قرآن نے کہا، پھر اب یہ نہیں بتایا کہ پھر اس کے بعد ہم نے کیا بنایا، صرف اتنا کہہ دیا کہ فخلقناہ خلقا آخر، ہم نے اس کو دوسری مخلوق بنا دیا، یعنی بن کچھ اور رہا تھا، یہ سارا مادی مرحلہ طے کر رہا تھا، مادی مرحلہ طے کرتے کرتے ایک قطرے ناچیز سے علقے اور مزگے اور گوشت اور ہڈی میں یہ بندہ چلا گیا، یہ سارا جسم کا مرحلہ تھا، یہ سارے جسم کے مرحلے کو قرآن نے وضاحت کے ساتھ بیان بھی کر دیا، لیکن جب اصلی مرحلہ آیا جسم کے بعد انسان بننے کا تو اللہ نے صرف اشارے میں کہہ دیا کہ فخلقناہ خلقا آخر، میں نے اس کو ایک مخلوق دیگر، ایک دوسری ہی مخلوق بنا دیا، کیا بنا دیا، یہ انسان جتنا اپنی روح کی طرف متوجہ ہوتا چلا جائے گا اتنا سمجھتا چلا جائے گا، ساری حقیقتوں کو شاید سمجھ بھی نہ پائے ہم جیسے لوگ، یہ ساری حقیقتوں کو سمجھنا یہ انسان کے لیے ناممکن ہے، اور یہ مطلب پہلے عرض کیا جا چکا کہ یہ روح جو ہے وہ اللہ نے اپنی طرف سے رکھی ہے باقاعدہ طور پر، ایک طرف کہا قل الروح من امر ربی، یہ امر پروردگار سے ہے، دوسری جگہ پہ جناب آدم کے لیے فرمایا کہ فنفخت فیہ من روحی، میں اپنی روح آدم میں ڈالنے جا رہا ہوں، میں ڈالوں تم اس وقت سجدے میں چلے جانا، فَإِذَا نَفَخْتُ فِيهِ مِنْ رُوحِ فَقَعُوا لَهُ سَاجِدِينَ، جب میں اس ڈھانچے میں کہ جو مٹی سے بنا ہوا ہے، اس ڈھانچے میں جب میں اپنی روح ڈال دوں تو تم سب کے سب سجدے میں چلے جانا، اس روح پروردگار کے احترام میں اور اس انسان کے احترام میں کہ جس کے اندر روح پروردگار لا کر رکھی گئی ہے، یہ وہ روح ہے جو انسان میں روحانیت کے پہلو کو ابھار کر سامنے لاتی ہے، لہذا اس کو برابر نہیں سمجھے کہ جیسے ہمارے وجود کا ایک حصہ جسم ہے ویسے ہی روح بھی ہے اور دونوں برابر برابر ہیں، جسم تو ہمیں دکھائی پڑتا ہے 60-70-80-85-100 کلو کا، روح پتہ نہیں کتنی بڑی ہے دکھائی نہیں پڑتی، لہذا کبھی کبھی اس کو چونکہ دکھائی نہیں پڑتی لہذا اس کو چھوٹا بھی سمجھ لے، پھر انسان کسی نہ کسی طرح آ کر روح کو جوڑتا ہے یہی جسم سے تو کہتا ہے روح شاید سر میں ہو تو چھوٹی سی ہوگی، دل میں ہو تو چھوٹی سی ہوگی، لہذا ان سارے وجوہات سے انسان واقعی روح کو چھوٹا سمجھنے لگتا ہے، یہ روح چھوٹی نہیں ہے، روح عظیم ہے، یہ شعر بھی حضرت امیر المومنین علیہ الصلوۃ والسلام کی طرف منسوب ہے، اتظم انک جرم صغیر وفیک انت والعالم الاکبر، کیا تو یہ سمجھتا ہے کہ تو ایک 60-70 کلو کا یہ چھوٹا سا انسان ہے، وفیک انت والعالم الاکبر، تیری ذات کے اندر عالم اکبر لپٹا ہوا ہے، انتوا معنی انتوا معنی لپیٹ کے رکھا گیا ہے، کھلا ہوا نہیں ہے، ये खोलना पड़ेगा। अगर अपने वजूद के राज को इंसान को जानना है तो कुछ खोलना पड़ेगा। आप कीमती से कीमती तरीन चीज को अगर आप इसी कालीन में लपेट के रख दें, हीरे जवाहरात जो भी हमारी निगाह में कीमती है, नहीं समझेंगे, नहीं मालूम होगी लिपटी हुई कालीन के अंदर क्या छिपा हुआ है। जब उसे खोलेंगे तो उसके अंदर का राज खुलना शुरू होगा। फीकन तवल आलमुल अकबर, तू जो है जिस्म के एतबार से तू दरख्तों के मुकाबले में बहुत छोटा है, जमीन के मुकाबले में बहुत छोटा है, बहुत सारे जानवरों के मुकाबले में भी तू जिस्म के एतबार से छोटा है, आसमानों के मुकाबले में तू कुछ भी नहीं है जिस्म के एतबार से, इन सितारों और सैयारों के मुकाबले में अगर तुझे देखा जाए, सूरज के मुकाबले में इंसान के जिस्म देखा जाए तो इंसान कुछ भी नहीं है। लिहाजा वो इंसान जो अपने सिर्फ जिस्म को देख रहा होता है, इसी जिस्म की बुनियाद पर आकर सूरज के सामने भी सर झुकाता है, चांद के सामने भी सर झुकाता है, दरख्तों के सामने भी सर झुकाता है, हैवानों के सामने भी सर झुकाता है, समंदरों के किनारे जाके खड़े हो जाए, देखें कितने लोग समंदरों की इबादत कर रहे होते हैं, जो समंदर बहुत बड़ा है, समंदर वाकई बहुत ही अजीम शान है, बहुत बड़ा है। ये अपने जिस्म को जब इंसान देखता है तो सब चीज उसे बड़ी नजर आती है। ये पूरी कायनात की हर चीज इंसान को बड़ी नजर आती है और हर एक के सामने सर झुकाने के लिए तैयार है। लेकिन अगर इंसान अपनी रूह को देखे तो ये वो रूह है कि जिसके सामने फरिश्तों को भी सजदा कराया जा रहा है, रूह के सामने इंसान की। इस रूह में आलम अकबर लिपटाया, लपेट दिया गया, लिपटा हुआ है, इसे खोलना है। खोला कहां से जाएगा? तन्हा इंसान इसे नहीं खोल पाएगा, क्योंकि रूह का राबता परवरदिगार से है, रूह है रब से, रूह मिन अमरे रब्बी है, परवरदिगार के रब का एक अमर है। और अल्लाह ने कहा कि नफख्तु फीहि मिन रूही, मैं अपनी रूह डाल रहा हूं, क्योंकि रूह है अल्लाह की तरफ से, लिहाजा इसका खोलना बगैर अल्लाह से राबते के मुमकिन नहीं है। ये सब के सब धोखे में है कि जो अपनी रूह की गजा ढूंढने के लिए दर दर की ठोकरें खा रहे हैं, बेचारे हैं, वाकन बेचारे हैं, वाकन काबिल रहम लोग हैं, काबिल रहम लोग हैं जो रूहानियत के नाम पर, मानवियत के नाम पर, स्पिरिचुअलिटी के नाम पर इतनी जगहों पर उन्हें धोखा दिया जा रहा है। चूंकि ये जरूरत है, ढूंढ रहे हैं, तलाश कर रहे हैं, और धोखेबाजों ने ये पहचान लिया है कि ये इंसान की ऐसी जरूरत है जिसको ढूंढ कर रहेगा इंसान, तलाश करता रहेगा। यहां पर आकर धोखेबाज लोग फायदा उठाना शुरू करते हैं, धोखेबाज फायदा उठाते हैं, और ये बेचारा इंसान, काबिल रहम इंसान, ये आकर धोखे का शिकार होकर दर दर की ठोकरें खाकर अपनी रूह का इलाज ढूंढ रहा होता है और अपने खला को पूरा करना चाह रहा होता है, और ये खला पूरी नहीं होती बल्कि और अंदर से खाली होता चला जाता है इंसान। क्यों? इसलिए कि सही जगह पर नहीं पहुंचाया गया। सही जगह कहाँ है? रूह परवरदिगार की तरफ से है, लिहाजा परवरदिगार से राबता पैदा करके ये इसको सुकून मिलने वाला है। अल्लाह बिज़िक्रिल्लाह तत्मईन्नुल क़ुलूब, अल्लाह का जिक्र है जो इंसान को, दिल को आराम और सुकून और कल्ब को इत्मीनान अता करता है। वो है उसकी तरफ से, उसका खास हदिया है इंसान के लिए, और इसी हदिये की बुनियाद पर इंसान को इतना अजीम शान और इतना बाशरफ इंसान करार दिया गया। लिहाजा तकरीर की बातों से हटकर, नुक्ते और इन मसाइल से हटकर, इस मसले पर एक जिंदगी का एक अहम मसला करार देकर और जिंदगी का एक अहम पहलू करार देकर, ये हम सबको सोचने की जरूरत है कि अगर रूहानियत की कमी हमारे वजूद में रही तो ये हमारा खला हमें तकलीफ पहुंचा रहा होगा, ये दूसरी चीज से पूर्ण होने वाला नहीं। रूहानियत के खला को मैदे के भरने से पूर्ण नहीं होगा, रूहानियत के खला बैंक भरने से पूर्ण नहीं होगा। वो सब अपनी जगह पे जरूरी है, वो अपनी हद तक जितना इंसान की जरूरत है उस हद तक जरूरी है, लेकिन ये इंसान धोखा खाए हुए है कि अपने बैंक के बैलेंस को देखकर खुश होता कि इतना ज्यादा हो गया, पिछले साल इतना था, अभी इतना ज्यादा हो गया, और थोड़ी देर के लिए इसको सुकून मिलता है, खुश होता है, इत्मीनान होता है, लेकिन ये इत्मीनान दायमी इत्मीनान नहीं है, ये धोखे वाला इत्मीनान है। ये हकीकी सुकून नहीं है। जहां से भी इंसान पूर्ण करना चाहिए, पूर्ण वहां से होगा। یعنی انسان کے درمیان میں ارتباط پیدا کرنا۔ لہذا اس کے طریقے کیا ہیں؟ وہ طریقے اسی مثلا ماہ رمضان خود ایک بہت ہی بہترین ذریعہ ہے انسان کی اپنی اس خلش کو مٹانے کا اور اپنی اس کمی کو پورا کرنے کا۔ ماہ رمضان کو ایک ہلکا سمجھ کے نہیں لے کر چلیں، ماہ رمضان کو صرف چند اعمال انجام دے کر کسی طرح تمام کر دینے کا مہینہ، اور کسی طرح ایک مہینہ گزر جائے، بھوک و پیاس میں گزارنا ہے، اللہ کا حکم ہے اور ہم اللہ کے بندے ہیں، لہذا کسی نہ کسی طرح روزہ تو رہنا ہی ہے، چاہے گرمی ہو، چاہے مشکل ہو، چاہے سروس کرنا ہو، چاہے آفس میں جانا ہو، روزہ رہنا ہی ہے۔ اس کو غنیمت سمجھا جائے، اس کو مصیبت نہیں بلکہ اس کو غنیمت سمجھا جائے۔ ماہ رمضان کو غنیمت سمجھ کر اس سے فائدہ اٹھانا شروع کرے انسان، اور وہ اپنی روح کی ضرورتوں کو آ کر پورا کرنا شروع کرے۔ اس میں طریقے بتائے گئے ہیں، ہم یہاں پر ان طریقوں پر بہت زیادہ گفتگو نہیں کریں گے۔ مثلا یہ کہ دعا زیادہ کرنا، ماہ رمضان میں دعا زیادہ کرنا، کہ دعا کو کہا گیا کہ دعا عبادت کی جان ہے۔ جس عبادت میں دعا کا پہلو موجود نہ ہو، وہ اصل عبادت میں جان ہی پیدا نہیں ہوتی، بے روح کی عبادت ہے، بے مغز عبادت ہے۔ دعا مخ العبادہ، دعا عبادت کا مغز ہے، مخ یعنی مغز ہے، یعنی وہ حالت، یعنی ارتباط پیدا ہونا، یعنی روح کا، انسان کی روح کا اپنے اصلی منبع اور اصلی سرچشمے سے جا کر مل جانا، یعنی ایک قطرے کا جا کر سمندر سے مل جانا۔ یہ انسان کی روح تڑپ رہی ہے قطرے کے مانند، اگر اس کا رابطہ ٹوٹ گیا ہے سمندر سے، اس کو تلاش ہے، یہ اس کو جا کر ملنا ہے، کسی بھی کسی طریقے سے جا کر ملنا ہے۔ اب اسے ادھر ادھر رکھا جائے تو یہ اس کی تڑپ پوری نہیں ہوگی۔ جیسے مثلا بارش کا پانی جو آتا ہے سمندر سے آتا ہے، یہ بارش کا پانی بھی پلٹ کر جاتا ہے سمندر کی طرف۔ جب وہ جا کر سمندر سے مل جاتا ہے تو پھر اپنی اصلی جگہ پلٹ آیا تھا، وہاں پر ایک ضرورت پورا کرنے کے لیے آیا تھا۔ لہٰذا وہ جہاں جائے، جہاں پر ہو، پہاڑوں پر جا کر برف کی شکل میں برسے، وہ بھی پگھل کر آئے گا، اور پگھل کر بہتے بہتے جا کر سمندر میں ملے گا۔ زمین کے اندر چلا جائے، وہ بھی باہر نکل کے پھر جا کر سمندر میں ملے گا۔ یہ مثال دے رہا ہوں، یعنی بہرحال یہ ہے سمندر سے نکلا ہوا۔ جتنا بھی پانی جہاں بھی نظر آ رہا ہے، چاہے زمین میں، چاہے پہاڑوں پر، چاہے برف شکل میں، ہے بہرحال سمندر سے، اس کو جا کر واپس پھر سمندر میں ملنا ہے۔ خوب، یہ پوری مثال نہیں، کامل مثال نہیں ہے، اس بات کو کہنے کے لیے انسان کی روح ہے پروردگار کی طرف سے، اس روح کو جہاں جہاں بھی لے جا کر اس کی ضرورت کو پورا کرنا چاہیں گے، یہ پوری نہیں ہوگی۔ یہ کہیں دبا دیں گے، کہیں مٹی میں دبا دیں گے، کہیں برف میں دبا دیں گے، کہیں جہاں پر، کہیں خیالوں میں دبا دیں گے، کہیں اس چرچ میں، کہیں اس جگہ پر لے جا کے دبا دیں گے، لیکن یہ دبی ہوئی روح تڑپ رہی ہے، فریاد بلند کر رہی ہے۔ جانا اس کو کہاں ہے؟ جانا ہے اس کے اپنے اصلی سرچشمے میں۔ اصلی سرچشمہ کیا ہے؟ اصلی سرچشمہ اللہ بذکر اللہ تطمئن القلوب، لا تکونوا کالذین نسوا اللہ فانساهم انفسهم۔ قرآن کہتا ہے کہ ان لوگوں کے مانند نہ ہو جاؤ کہ جنہوں نے اللہ کو بھلا دیا، کہ اللہ کو بھلا دیا تو اللہ تمہیں خود کو بھلا دے گا۔ یعنی یہ کہ اللہ انتقام کے طور پر نہیں بھلائے گا، یہ ذہن میں نہیں آئے کہ تم نے اللہ کو بھلا دیا تو اللہ انتقام یہ لے گا کہ تمہارے نفس کو بھی بھلا دے گا۔ نا، اللہ کو کسی انتقام کی ضرورت نہیں ہے، اللہ کے اندر وہ انتقامی، معاذ اللہ انتقامی جذبے کی تصور ہی نہیں ہے۔ اللہ انتقام نہیں، اللہ نے قانون ایسا بنایا ہے، چونکہ روح ہے اللہ کی طرف سے، لہذا اگر اس روح کو بھلا دیا گیا اور روح کے درمیان میں اور اللہ کے درمیان میں رابطہ نہ رہا، تو در حقیقت یہ روح خود بخود بھولتی چلی جائے گی، اور جو چیز سامنے ابھر کر آئے گی وہ انسان کا جسم رہ جائے گا۔ یہ قرآن کی آیت ہے، ایک قانون کے تحت، لا تکونوا کالذین نسوا اللہ فانساهم انفسهم، کہ ان لوگوں کے مانند نہ بنو کہ جنہوں نے اللہ کو فراموش کر دیا تو اس کا نتیجہ یہ ہوا، یعنی کہ اللہ نے انتقام کے طور پر ایسا نہیں، اس کا لازمی نتیجہ یہ ہوا کہ اگر اللہ کو فراموش کر دے گا انسان، تو پھر انسان خود اپنے آپ کو بھی فراموش کر دے گا، یعنی اپنی حقیقت کو فراموش کر دے گا۔ اپنی حقیقت کو فراموش کرنے کے بعد بچے گا کیا انسان کے پاس؟ یہی جسم رہ جائے گا جو ابھی ہے۔ اپنی روح کو فراموش کرنے کے بعد بچے گا کیا؟ یہی جسم رہ جائے گا۔ پھر سارا انویسٹ کہاں کر رہا ہوگا؟ اسی جسم پہ۔ کل آپ کے سامنے مثال بھی مولانا روم کی دی، انسان انویسٹ، سارا انویسٹ کہاں کر رہا ہے؟ अपनी जवानी, अपनी मेहनत, अपनी कोशिश, अपनी फिक्र, अपनी अक्ल, अपनी सोच, अपनी तमाम तवानाइयां, अपनी तमाम कुवतें, ये सब कहां इंसान खर्च कर रहा है? एक ऐसी जगह पे खर्च कर रहा है कि जो उसकी अपनी नहीं है, वो छूटने वाली है, जाने वाली है। उसकी बेहतरीन मिसाल वही थी कि ऐसी जगह पे घर बनाना कि अपनी जमीन ही नहीं है, अपनी जमीन पे घर नहीं बनाएगा, उसे छोड़कर जाना पड़ेगा, उसे उठाकर भी नहीं ले जा पाएंगे। ये जिस्म के ऊपर जितना भी इन्वेस्ट कर डाला, इसमें कुछ भी बचाकर लेके नहीं जा पाएंगे। अब आप ये ना कहें कि फिर इसके मतलब खाना ही छोड़ दें कल से, क्योंकि खाना तो जिस्म के लिए खा रहे हैं, यानी खाना पीना छोड़ दें, यानी पैसा कमाना छोड़ दें, नहीं ये नहीं है। निहायत ही मादी तरीन काम को भी रूहानी तरीन काम में तब्दील किया जा सकता है, अगर ये राबिता अल्लाह से जुड़ा हुआ। बहुत तवज्जो करें, छोड़ने को नहीं कहा गया। कल भी मैंने अमीरुल मोमिनीन सलाम की वसीयत में बताया कि ये नहीं कहा कि छोड़ दो, ये नहीं कहा कि दुनिया को तर कर दो, ये कहा कि दुनिया के पीछे नहीं भागो, क्योंकि जब दुनिया के पीछे भागोगे तो तुम अपनी हकीकत को भूल जाओगे। दुनिया तुम्हें इस तरह मशगूल कर देगी, इस तरह उलझा देगी अपने अंदर कि तुम अपनी हकीकत ही को भूल जाओगे। जो दुनिया की तरफ जब देख रहे होगे और उसके पीछे भाग रहे होगे, उधर खुदा भूल चुका होगा। खुदा भूलेगा तो इंसान खुद अपने आप को भूलेगा। ये कानून है, सब पूरा कानून कुरान ने आकर बता दिया। जब खुद को भूल जाएगा तो इस तरह भाग रहा होगा कि वही गलत जगह पर इन्वेस्ट कर रहा होगा। फिर नतीजा क्या हुआ? ये मादी तरीन अमन इंसान अंजाम दे रहा हो, मादी तरीन, जिसे आप जितना भी मादी तरीन सोच सकते हैं। इसी माह रमजान के लिए फरमाया कि सोना इबादत है। सोना क्या है? जिस्म के सोना कामिलन एक जिस्म का तकाजा है। जिस्म थक जाता है काम करते करते, सोचते सोचते थक जाता है, जहन थक जाता है, जिस्म थक जाता है, बैटरी इसकी बिल्कुल डाउन हो जाती है। अब इसको दोबारा रिचार्ज करने के लिए सोने की जरूरत होती है, नींद की जरूरत होती है। नींद एक कामिलन जिस्मानी तकाजा है, लेकिन आकर इसी माह रमजान में इंसान रोजे की हालत में सो रहा है, एक निहायत ही मादी अम्र में अल्लाह कह रहा है ये तुम्हारे लिए इबादत है। नौमुकुम फी इबादा, रसूलुल्लाह का खुतबा, उस खुतबे में फरमाया कि नौमुकुम फी इबादा, अनफासुकुम फी तस्बीह, तुम्हारी सांसें तस्बीह हैं, और नौमुकुम फी इबादा, तुम्हारी नींद इबादत है। खाना अगर उसका राबता जुड़ जाए एक रूहानी पहलू से, तो ये मादी पहलू भी क्या हो जाता है, ये इबादत बनना शुरू हो जाता है। खाने के लिए कोशिश करना, मेहनत करना, काम करना। पूछने वाले ने अगर पूछा इमाम मोहम्मद बाकर अलैहिस्सलाम से, अल्लाहुम्मा सल्लि अला मुहम्मद, इस हालत में जो आप इतनी गर्मी में इतने पसीने में काम कर रहे हैं और पूरा पसीना जिस्म से टपक रहा है और धूप लग रही है, अगर इस हालत में आपकी जान चली जाए तो कैसा होगा? यानी आकर गोया माजल्ला वो नसीहत करना चाह रहा है इमाम को कि आप तो फर्जंदे रसूल हैं, आप तो रसूलुल्लाह के नवासे हैं, और ये क्या आपको जरूरत है इस तरह काम करते हैं, इस तरह मेहनत कर रहे हैं। इमाम ने कहा कि इस हालत में अगर मौत होती है तो ये बेहतरीन मौत है, इसलिए ये जिहाद की मौत है, ये इबादत की मौत है। क्योंकि अगरचे एक मादी अम्र की जरूरत को पूरा करने के लिए काम को अंजाम दे रहे हैं, लेकिन ये सिर्फ मादियत नहीं है, इसके पीछे एक रूहानी पहलू मौजूद है जो आकर इसको अजीम बनाता चला जा रहा है। ये कानून, चूंकि जिस्म है तो जिस्म के तकाजे हैं, जिस्म के तकाजे को पूरा भी करना है। अल्लाह ने अंबिया को भी जिस्म देकर भेजा है, रसूलुल्लाह को भी जिस्म देकर भेजा है, आइमा को भी जिस्म देकर भेजा है, इस जिस्म के तकाजे को पूरा करना लाजमी है, ताकीद भी की गई इसको पूरा किया जाए। लेकिन जब ये पूरा कर रहा है इंसान, तो चाहे तो इस तरह से पूरा करे कि हैवानों से बदतर बन जाए पूरा करते करते, चाहे तो इस तरह पूरा करे कि फरिश्ते भी देखकर उसको खुश हो रहे हैं। यानी पूरा करने का अंदाज इंसान का अलग अलग है। बल फर्क कैसे पड़ता है? उसी राबते के जुड़े रहने से, سورہ جمعہ میں اگر قرآن نے کہا کہ فیضا قضیت الصلاۃ فانتشروا فی الارض وابتغوا من فضل اللہ واذکروا اللہ کثیرا، نماز تمام ہو گئی تو مسجد سے باہر نکلو، باہر جا کر کام کرو، وابتغوا من فضل اللہ، اللہ کے فضل سے اپنے رزق کو تلاش کرو، لیکن اللہ کو بھول کر نہیں، اللہ کو مسجد میں چھوڑ کر نہیں چلے. اللہ ٹھیک ہے، اللہ مسجد اللہ کا گھر ہے، لیکن اللہ کو بند محدود کرنے کا گھر نہیں ہے معاذ اللہ مسجد. اللہ کے گھر سے غلط تصور ہمارے ذہنوں میں، جس طرح ہم اپنے گھر میں چلے آتے ہیں تو ہم باہر نہیں ہوتے، مثلا ہم آفس سے اپنے گھر میں چلے گئے تو اب آفس میں نہیں ہیں، اب گھر میں آ گئے، گھر سے نکل کے آفس چلے گئے تو اب گھر میں نہیں آفس میں ہیں، ایک جگہ ہے تو دوسری جگہ نہیں ہے. یہ کہا جائے اللہ کا گھر، تو یہ غلط تصور ذہن میں نہیں ہے کہ اللہ کا گھر یعنی اللہ یہاں پر ہے تو بس اللہ یہی ہے اور باہر نہیں ہے. معاذ اللہ اللہ جسمانی موجود نہیں کہ اس کو کسی جگہ اگر محدود کیا جائے. یہ ہمارے سکون کے لیے، ہمارے سکون قلب کے لیے، ہمارے ارتباط کو پیدا کرنے کے لیے کہ یہ وہ جگہ ہے کہ جہاں تمہارا اللہ سے ارتباط پیدا کرنا آسان ہو جائے گا، اس لیے اللہ کا گھر. نہ یہ کہ معاذ اللہ اللہ وہاں پر گھر کے اعتبار سے آ کر بیٹھا ہوا، اللہ نہ یہاں ہے نہ مسجد میں نہ آسمان پر نہ زمین پر، کہاں کے اعتبار سے اللہ جسمانی مخلوق نہیں ہے کہ کسی جگہ پر ہو. جسم کو جگہ چاہیے اور جو جسم ہے وہ جگہ تلاش کرے، جو جسم نہیں اس کو جگہ کی ضرورت نہیں ہے. لہذا فرمایا کہ جب باہر نکلو تو بھول کر نہیں جاؤ، وذکر اللہ کثیرا، باہر جا کر. ابھی چند دن پہلے دوسری جگہ پہ تھے، ایک درس ہو رہا تھا، وہاں پہ روایت پڑھی، اس روایت میں فرمایا کہ امیر المومنین علیہ الصلوۃ والسلام کی زندگی کا، اللہم صلی اللہ علیہ وسلم، امیر المومنین السلام کی زندگی کا طریقہ یہ تھا کہ اگر امیر المومنین جہاد سے فرصت ملتی تھی، تین مرحلوں میں ہے، اگر امیر المومنین کو جہاد سے فرصت ملتی تھی تو تعلیم میں، لوگوں کو تعلیم دینے میں اور لوگوں کے فیصلے کرنے میں، یعنی سیکنڈ مرحلہ یہ تھا، یعنی پہلا مرحلہ تھا جہاد، وہ اپنے سخت حالات میں جہاد کرنا، جب جہاد سے فرصت ہوتی تھی تو لوگوں کی تعلیم میں اور لوگوں کے درمیان میں فیصلہ کرنے میں صرف کرتے تھے، اور جب تعلیم اور فیصلے سے فرصت ملتی تھی تو جا کر اپنے باغ میں امیر المومنین کام کیا کرتے تھے، یعنی تیسرے مرحلے میں مراحل تھے. اب یہ نہیں کہ باغ میں کام کرنا بہت زیادہ اہم ہے تو ساری چیزیں چھوڑ کر باغ ہی میں پہلے لگ جائیں، نہ یہ درجات تھے. سب سے پہلی ذمہ داری امیر المومنین کی یہ تھی کہ آ کر میدان جنگ میں حق کے لیے کوشش کریں، باطل کے مقابلے میں جہاد کریں، وہ کرتے تھے. اس سے فرصت ہوتی تھی تو جا کر لوگوں کو تعلیم دیتے تھے، لوگوں کے درمیان میں فیصلے کرتے تھے، لوگوں کی مشکلات کو حل کرتے تھے. اس سے بھی جب فرصت ہوتی تھی تو جا کے اپنے باغات میں کام کرتے، پھر وہاں پر روایت میں جملہ یہ موجود ہے کہ جب باغات میں آ کر امیر المومنین کام کر رہے ہوتے تھے تو مسلسل زبان پر اللہ کا ذکر جاری تھا. یہ وہی رابطہ ہے، یہ وہی معنویت کا رابطہ. یہ نہیں کہ اب مادی کام میں لگ گئے ہیں، زمین کو آباد کر رہے ہیں، کھیتی کر رہے ہیں، گلہ اگانا ہے، پھل اگانا ہے، تو اب تو یہ مادی کام میں لگے، یہاں پر اللہ کا کیا کام. نہیں، یہیں پر اللہ کی ضرورت ہے تاکہ مادیت میں اتنا مشغول نہ ہو جائے کہ اس کی روحانیت کا رابطہ ہی ٹوٹ جائے. یہ ہے زندگی، اس طرح روحانی پہلو زندگی میں آنا شروع ہو جاتا ہے، اس طرح روحانی پہلو انسان کی زندگی کا حسین ہوتا چلا جاتا ہے. یہ نہیں کہ جب جہاد کر رہے تھے جہاد میں تو اللہ کا نام لیں، چونکہ یہاں پر خطرہ ہے، ممکن ہے جان جانے خطرہ ہے، اللہ کا نام لے کے جائیں، قرآن کے نیچے سے نکل کے جائیں، بہت سارے صدقہ دے کر جائیں اور دعائیں پڑھ کے جائیں کہ کسی طرح جہاد میں ہمیں واپس آنا ہے. امیر المومنین ایسے نہیں تھے، امیر المومنین جب جہاد میں جاتے تھے تو اس نیت سے جاتے تھے کہ جا کر وہاں پر اے کاش کہ اللہ کی راہ میں ہمیں قربانی مل جائے، اے کاش کہ اللہ کی راہ میں ہمیں شہادت مل جائے، اس ارادے سے جاتے تھے، ہمیشہ اس ارادے سے جاتے تھے. یہ اولویت تھی، جب اس سے نپٹ جاتے تھے تو آ کر دوسرے امور میں. لیکن جب تیسرے، جس کو ہماری نگاہ میں مادی امر کہا جاتا ہے، وہ اس میں بھی جب مشغول ہوتے تھے تو زبان پر ذکر خدا جاری رہتا تھا. ممکن ہے زبان پر اگر نہ بھی ہو تب بھی دل میں ذکر خدا ہو. زبان پہ اس وقت ہوتا جب ممکن ہے دیکھنے والے لوگ موجود نہ ہوں. البتہ خوب ایک مرحلے پہ انسان جانے کے بعد ایک ایسی منزل میں پہنچ جاتا ہے کہ وہاں پر ریاکاری وغیرہ کا کوئی تصور ہی نہیں رہ جاتا. عام انسان کی بات کر رہے ہیں، آئمہ کی بات اس سے کہیں بلند ہے. वहां पर कहीं इस तरह की सोच ही नहीं है। इंसान भी एक ऐसी मंजिल पर पहुंच जाता है जिसके बारे में इंसान सोच ही नहीं पाता कि ये रियाकारी कर रहा है। न तो ऐसे लोगों को देखा अपनी आंखों से कि आ रहे हैं, गाड़ी में बैठ रहे हैं, उठ रहे हैं, निकल रहे हैं, कहीं जा रहे हैं, जबान पर जिक्र खुदा जा रही है, और वो देखकर उनकी रूहानियत को देखकर इंसान तसव्वुर भी नहीं कर सकता कि माज़अल्लाह ये मुसलमान रियाकारी में ये काम अंजाम पा रहा है ना। ये इन्होंने अपनी रूह को इतना राबता दे रखा है जिसका नतीजा ये है। देखिए उधर फुकदान का नतीजा था तड़प, बेचैनी, खला, अंदर से खाली हो जाना। राबता जुड़ जाने का नतीजा क्या है? इंसान का राबता जुड़ जाए। ये राबता जोड़ने के तरीके आपके सामने अर्ज किया, अल्बत्ता तरीके बहुत है, वो आप खुद ढूंढे। माह रमजान खुद एक तरीका है। वहां पर आने से पहले एक जुमला में और अर्ज कर दूं, मसलन एक बेहतरीन तरीका राबता जोड़ने का है सजदे करना। हालत सजदा बेहतरीन हालत है इंसान के लिए रूह को असल मरकज से जोड़ने की। ये जुमला आपने सुना होगा इसी माह रमजान के सिलसिले में, वही खुतबे शाबानिया में रसूलुल्लाह का कि माह रमजान में लंबे सजदे करो। यूं भी अगर इंसान को फुर्सत रहे तो लंबे सजदे करे, लेकिन खासकर माह रमजान में फरमाया कि तुम्हारी पीठ ये बोझ है। अय्युहन नास इन्ना अनफुसकुम मरहूनतुन बिअमालिकुम फफक्कूहा बिस्तिगफारिकुम। तुम्हारे जाने, तुम्हारी रूह ये असीर हो गई है, ये गिरफ्तार हो गई है तुम्हारे आमाल की वजह से, लिहाजा इसको इस्तगफार के जरिए से आजाद करो। इस्तगफार, इस्तगफार सबके लिए। मैंने अर्ज किया कि इस्तगफार सिर्फ अंबिया और आइम्मा के लिए नहीं है, इस्तगफार सिर्फ उलमा और मौलवी और मराजे के लिए नहीं है, इस्तगफार हर इंसान के लिए है, अंबिया के लिए भी है, आइम्मा के लिए भी है। किस बात के लिए है? ये नहीं कि माज़अल्लाह उनकी जिंदगी में कोई खता हो गई, कोई गुनाह हो गया, ना कुछ भी नहीं हो, मासूम ही मासूम, पाकीजा ही पाकीजा, फिर भी है। रसूलुल्लाह की बीवी ने पूछ भी लिया कि आपको क्या जरूरत है, ना रोते क्यों हैं आप रात रात में, आपको रोने की क्या जरूरत है? गुनहगार आदमी हो, रोए, गिरिया करे, तौबा करे, इस्तगफार करे, या रसूलल्लाह आप क्यों इतना रोते हैं, आप ये सारी सारी रात क्यों जगते हैं? तो रसूलल्लाह ने बीवी को पलट के जवाब दिया, क्या तुम नहीं चाहती कि मैं अल्लाह का बंदा बन के रहूं? बंदगी का तकाजा है। गिरिया, रोना, तौबा, ये बंदगी के तकाजा, ये गुनाह के लिए सिर्फ नहीं है। हमारे लिए जब इस्तेमाल होता है तो सिर्फ गुनाहों पे इस्तेमाल, चूंकि इतने गुनाह हमने कर रखे हैं कि अभी पहले गुनाहों को पाक करें। इस्तिगफार और तौबा बंदगी के तकाजा है। बंदा है तो ये काम कर रहा होगा, दिखाने के लिए भी नहीं, वाकई तकाजा है। वाकयात हम पहले बयान कर चुके, अमीर मोमिन सलाम की जिंदगी के वाकयात बयान कर चुके हैं आपकी खिदमत में कि किस कदर गिरिया करते थे, किस कदर रोते रोते तड़पते तड़पते जमीन पर गिर जाते थे, बेहोश हो जाते थे, और एक दिन ही बार बार ये हालात पेश आते थे। क्यों? इसलिए कि ये बंदगी का तकाजा है। अगरचे वो दुनिया की जरूरतों को पूरा करने के लिए जाते तब भी मुनकता होकर नहीं जाते थे, लेकिन यही कि तवज्जो अल्लाह से हटकर भी नहीं, अल्लाह के साथ साथ कहीं और तवज्जो भी अगर हुई है तो उस तवज्जो पे आकर इस्तगफार कर रहे होते थे, उस तवज्जो पे आकर तौबा कर रहे होते थे। यही कि लोगों की तरफ तवज्जो जा रही है, यही कि औलाद है, यही कि बच्चे हैं, यही कि बीवी है, यही कि लोग हैं, जबकि वो उनकी निगाह वो नहीं थी जो हमारी निगाह हुआ करती है। इन उमूर में भी एक रूहानियत होती थी, एक पाकिजगी होती थी। और अर्ज किया कि मादी तरीन अमर भी इंसान, मसलन रवायत में मौजूद है, इंसान अगर शादी के बाद आकर इर्तबात पैदा करता है और गुस्ल करता है तो गुस्ल कर रहा होता तो हर कतरे पे उसके गुनाह माफ हो रहे होते हैं। यानी गुस्ल करते वक्त हर कतरा गुनाह की माफी का सबब बनता है। लेकिन कब? ये गुनाह की माफी का सबब उस वक्त बनता है कि इसके अंदर वो पहलू इंसान का मौजूद हो, यानी जुदा ना हो जाए, मुनकता ना हो जाए। लिहाजा रसूलुल्लाह ने यहाँ पे फरमाया कि तुम्हारे नफ्स, तुम्हारे जाने ये असीर हैं, इसको आजाद करने की जरूरत है, इस्तगफार के जरिए से इसको आजाद करो। وَظُهُورُكُمْ ثَقِيلَةٌ مِنْ أَوْزَارِكُمْ, और तुम्हारे अपने आमाल के बोझ से तुम्हारी पीठ जो है वो संगीन हो गई है। यानी तुम्हारे पीठ से मुराद ये पीठ नहीं, यानी तुम्हारा वजूद संगीन हो गया है, बोझ। मुमकिन है कि हमें बोझ महसूस नहीं हो रहा हो, चूंकि हमें बोझ महसूस नहीं होता लिहाजा हमें कभी नदामत भी नहीं होती, शर्मिंदगी भी नहीं होती, गिरिया भी नहीं आता, रोना भी नहीं होता। अभी हमारे बरादरान जो मसलन शबे कद्र में आकर आमाले शबे कद्र अंजाम दिला रहे होते हैं, लोगों का दिल चाहता है कि कुछ शबे कद्र है, थोड़ा रोएं, थोड़ा गिरिया करें, तो उनको रोलाने के लिए अलग से आकर कुछ मसायब पढ़ना पड़ता है। यानी मसायब ना पढ़ा जाए तो रोना नहीं आए। मसायब अच्छा है, अहम है। इमाम अमीरुल मोमिनीन सलाम की शहादत की तारीख नजदीक होती है, ठीक है, मसायब भी पढ़े, लेकिन रोलाने के लिए फकत मसायब ही में हमें गिरिया आता है। उसके अलावा कोई जिंदगी में ऐसा पहलू हमें नजर ही नहीं आता कि अपनी किसी कोताही पर भी गिरिया आ रहा हो, परवरदिगार की बारगाह में हाजिर होने पर भी गिरिया आ रहा हो, परवरदिगार की बारगाह में हाजिर होकर अपनी कमियों पर भी गिरिया आ रहा हो, अपने गुनाहों पर भी गिरिया आ रहा हो, क्योंकि एहसास ही नहीं। वो रवायत मैंने कल आपके सामने पेश की, ये बुरी निशानियों में से है, ये इंसान की गलत निशानियों में से है कि जब इंसान को कभी गिरिया ही ना आए, रोना ही ना आए, यानी खौफ परवरदिगार में कभी इंसान को रोना ही ना आए, याद खुदा में इंसान को कभी रोना ही ना आए। जबकि अंबिया की जिंदगी में उठा करते इस कदर रोते थे, अमीरुल मोमिनीन इस कदर गिरिया करते थे, इतनी तड़प, इतना रोना। इमाम खुमैनी का वाकया हम आपके सामने बयान कर चुके हैं कि शुरू में बताते थे कि रुमाल उनके पास होता था नमाज शब में, लेकिन बाद में रुमाल कम पड़ जाता था, मुसल्ले के पास उनके तौलिया ला कर रखा जाता था, छोटा तौलिया जो भी, यानी ये खुद उनके बेटे का बयान है, कोई दूर से भी नहीं बयान है कि तौलिया, यानी इस कदर गिरिया करना, दिल का इतना लतीफ होना, रूह का इतना लतीफ होना। हम ये नहीं कह रहे कि हम सबके अंदर ये इतनी लुत्फ पैदा हो जाए, ये मराहिल तय होते हैं, ये इंसान अपनी जिंदगी में तय करता है। मसलन माह रमजान, ये बयान है रहबर इनकलाब का और दूसरे बुजुर्गों का कि इमाम खुमैनी की जिंदगी में माह रमजान जब आता था तो बहुत बड़ी तब्दीली आती थी, यानी इतना सब कुछ होने के बाद माह रमजान में बहुत बड़ी तब्दीली आती थी, बहुत सारी मुलाकातें बंद कर देते थे, लोगों से मिलना जुलना कम कर देते थे, और माह रमजान से आकर जो इस्तिफादा करते थे, यानी कोई एक इंसान इमाम खुमैनी एक दिन में तो नहीं बन जाता, एक मरतबा नहीं बन गए, बनने का सफर तय किया जाता है। ये बनने का सफर कहां से तय होता है? ये सफर हर एक के लिए है, कोई इमाम खुमैनी जैसा सफर शायद ना तय कर पाए, लेकिन ये माह रमजान जो आता है, इस तरह के जो और भी अय्याम आते हैं, वो बाइस बनते हैं कि इंसान आकर अपने वो रूहानी पहलू को मजबूत कर ले, कवी कर ले। लिहाजा एक अमल जो रसूलुल्लाह ने बताया इस रूहानी पहलू को मजबूत करने के, वो ये कि फखफफू अनहा बतूल सुजूदकुम, आकर अपने इस बोझ को हल्का करो, कैसे, बेतूल सजूद गुम, सजदे लंबे सजदे करके, लंबे सजदे कर अपने आप को हल्का करो, क्योंकि इंसान जब अपनी पेशानी को जाकर खाक पर रख देता है तो सबमिशन की सबसे बलंतरीन मंजिल, आलातरीन मंजिल ये होती है, तवाजो और इनकिसार की बलंतरीन हालत इंसान में यह पैदा होती है, जब इंसान अपने सर को ले जाकर अपने पूरे वजूद के शरीफ तरीन हिस्से को, पेशानी इंसान के पूरे वजूद का मोहतरम तरीन और शरीफ तरीन और बलंतरीन हिस्सा है, अपने इस बलंतरीन हिस्से को इंसान ले जाकर जब खाक पर उठाकर रख देता है परवरदिगार की बारगाह में अपने आप को महसूस करते हुए, तो ये तवाज़ो की सबसे बुलंद कैफियत पैदा होती है। तो जब इस खाक में इंसान ने सर को रखा है तो बहुत जल्दी हमेशा ना उठा ले, बाद वक्त देखें जल्दी उठाना पड़ता है, और भी काम है, दूसरे उमूर को अंजाम देना है, जमात से नमाज पढ़ रहा है, जमात के लिए ताकीद की गई है कि जमात इंसान जल्दी जल्दी पढ़ाए, क्योंकि मुमकिन है बाज़ बूढ़े उनको तकलीफ हो, बाज़ को जरूरत से जल्दी जाना हो, लिहाजा मुमकिन है जमात पढ़ते हुए जल्दी हम उठाएं, लोगों के दरमियान में जल्दी उठा लें, कोई काम हो जल्दी उठा लें, बाहर कहीं जाना जल्दी उठा लें, लेकिन कभी कभी इंसान अपनी जिंदगी में ऐसे मौके फराहम करे, ऐसे वक्त लाए, रोजाना रोजाना दो चार बार ला सके, एक बार जब भी जितना ज्यादा इंसान के लिए मुमकिन हो, खासकर माह रमजान में ज्यादा, कि आकर अपने सजदे को तूल दे, अपने सजदे को तूलानी करे, और तूलानी सजदे की हालत में जितना ज्यादा मुमकिन अपने परवरदिगार से राबता बरकरार करे, कि ये मानवियत का जो खला इंसान में, स्पिरिचुअलिटी का जो खला इंसान के अंदर पैदा हुआ है, उस खला को ये सजदा आकर पूर कर रहा होता है। सजदा आकर इंसान को, एक किसी बुजुर्ग की मिसाल है कि मसलन एक बोतल अगर भरी हुई हो तो उसको जितना झुकाते जाएंगे उसके अंदर से वो चीज खाली होती चली जाएगी। हमारे अंदर भी बहुत सारी चीजें हमने भर रखी है, खुद गैर जरूरी तौर पर भर रखी है। ये जितना झुकेगा, झुकते झुकते जितना सजदे में पहुंच जाएगा, ये अपनी गैर जरूरी चीजें ये खाली होती चली जाएंगी। ये खाली होगा, ये अपना वजूद गैर जरूरी चीजों से जब खाली होगा तो जो वाकई उसकी जरूरत है वो आना शुरू होगी, और वह है इंसान की रूहानी जरूरत, मानवीय जरूरत। एक अमर इंसान अंजाम दे सकता है, ये माह रमजान में ज्यादा, अभी अल्हम्दुलिल्लाह आपके पास, हमारे पास इंशाअल्लाह खुदा तौफीक दे, अभी आधे से ज्यादा माह रमजान बचा हुआ है, कल मोहतरम तारीख भी आ रही है। एक वक्त निकाले इंसान देर तक सजदा करने की, और देर तक सजदा करने के बाद जाकर सिर्फ वहां पर मांग नहीं रहा हो बल्कि अपने परवरदिगार से कलाम कर रहा हो, गुफ्तगू कर रहा हो, अपनी जबान में गुफ्तगू कर, जो जो जिक्र करना चाहे वो जिक्र भी करे, और जिक्र करने के साथ साथ कलाम करे, बाकायदा परवरदिगार से गुफ्तगू करे। ये गुफ्तगू आकर इंसान के अंदर वो मानवियत के खला को कम करना शुरू कर देती है। बोझ जो है, जो मादियत का बोझ इंसान के ऊपर जो पड़ा हुआ है वो हल्का होना शुरू हो जाता है। मानवियत आकर और रूहानियत आकर इंसान में गालिब होना, जो इंसान की एक जरूरत में से है। और दीगर जो अमूर बताए गए हैं कि जो दीन के नाम पर बहुत सारे अमूर, दीनी अमूर बताए गए हैं, मतलब यही जो रोजाना की नमाज पढ़ना है, ये रोजाना की नमाज खुद असल नमाज की सबसे बड़ी अहमियत इसीलिए है कि नमाज एक आकर इंसान को जोड़े रहती है, देर तक इंसान को कटने नहीं देती, देर तक इंसान को अपने असली समंदर से जुदा नहीं होने देती। नमाज का सबसे बड़ा हुस्न क्या है, वो ये है कि राबता देर तक कटा हुआ नहीं, फिर दोबारा जाकर राबता कटा, राबता फिर आकर दोबारा जुड़ गए, दूर हुए फिर दोबारा आकर मुत्तसिल हो गए, समंदर से कतरा निकलकर बारिश हो गई लेकिन फिर जाकर फौरन समंदर में मिल गया। ये अल्लाह ने ऐसा इंतजाम कर रखा है कि समंदर का पानी तो दो साल भर बाद, दो चार साल बाद आए कोई हर्ज नहीं है, लेकिन इंसान को जाकर परवरदिगार से बार बार मिलना है, बार बार जाकर नमाज में हाजिर होना है, बार बार ये रब्ता जोड़ना है, बार बार इस खला को आकर पूरा करना है। ये बहुत ही हसीन अल्लाह ने आकर जो नमाज करार दी इंसानों के लिए। बाद लोग आकर करते हैं नहीं, उसकी कदर को नहीं जानते। बाद अगर कोई आकर नहीं पढ़ रहा होता है नमाज, या पढ़ने की अगर तौहीन कर रहा होता है तो नहीं जानता, बेचारा है ये, इसको नहीं मालूम है, खबर नहीं है, उस लज्जत का एहसास नहीं किया है, सजदे की लज्जत का एहसास नहीं किया है। सजदा अगर कभी करने को भी हुआ है तो ऐसे ही आकर अल्फाज अदा करके चला गया है, लफ्जों को दोहरा कर चला गया, कुछ लफ्जे रटा दी गई हैं, जाकर सजदे में जल्दी जल्दी वो लफ्जे अदा करना है, कितनी तेज, अभी कहते हैं शुक्रन शुक्रन, कितनी तेज शुक्रन कह रहे होते हैं, शुक्रन लिल्लाह, यानी इतनी तेज कह रहे होते हैं कि वो लफ्ज की तवज्जो भी अपनी तरफ, लफ्ज की तरफ तवज्जो भी नहीं हो पाती। बाद में हम तस्बीह पढ़ रहे होते, इतनी तेज तस्बीह पढ़ रहे, तस्बीह बहुत ही हसीन अमल है, बहुत ही खूबसूरत अमल है। जनाब जहरा को रसूलुल्लाह ने जो तालीम दिया है, एक दुनिया की बड़ी मुश्किल से निजात दिलाने के लिए एक मानवी पहलू रसूलुल्लाह ने दिया। जनाब जहरा को काम ज्यादा पड़ता था, बच्चे छोटे थे, साल साल भर का फासला था बच्चों में, चार चार बच्चे थे, कमसिन थे, अमीरुल मोमिनीन भी कहीं जंग पे गए तो महीने महीने जंग पर हैं, कभी तबलीग में गए तो कई कई महीने तबलीग में, घर पर नहीं हुआ करते थे, ऐसे वक्त में जनाब जहरा को जरूरत थी, एक कनीज की जरूरत थी। जनाब जहरा गई कनीज लेने के लिए, रसूलुल्लाह से कनीज मांगने के लिए गई, रसूलुल्लाह ने कनीज देने के बजाय तस्बीह दे दी जनाब जहरा को, कहा कि जाकर ये तस्बीह पढ़ो, यानी वो रूहानी पहलू को इतना मजबूत की यहाँ पर कनीज की जरूरत खुद ब खुद। और जनाब जहरा सलामुल्लाह फरमाती कभी भी, जब से रसूलुल्लाह ने तालीम फरमाया, ये जो तस्बीह पढ़ रहे होते हैं हम तो ये कहे कि जनाब जहरा की तस्बीह सवाब जल्दी जल्दी पढ़ लिया, इतनी तेज कहते हैं अल्लाह अकबर, कितनी तेज कहते हैं। अगर आपसे भी कहा जाए कहे के सुना तो कहने को तैयार नहीं होंगे, अल्लाह के सामने कह रहे होते हैं अल्लाह अकबर अल्लाह अल्लाह अल्लाह, पता नहीं ना अल्लाह समझ में आता है ना अकबर समझ में आता है ना अलहम्द समझ में आती है ना अल्हम्दुलिल्लाह कैसे कहते हैं, सुभान अल्लाह कैसे कहते हैं, नहीं बैठे इत्मीनान से पढ़े। یہی تسبیح جو پڑھ رہے ہیں متوجہ ہو کر، چونکہ تسبیح کے کلمات عظیم الشان، یعنی روایات میں ہے کہ یہی چار کلمات جو ہیں، تسبیح میں تین کلمہ ہے اور تین کلمے کے علاوہ ایک چوتھا کلمہ جو ہے وہ لا الہ الا اللہ ہے، کہ البتہ تسبیح میں یہ ہے کہ یہ تین تسبیح پڑھنے کے بعد آخر میں لا الہ الا اللہ بھی کہے انسان. ہمارے یہاں بھی اہل سنت کے یہاں تو زیادہ تاکید اس بات پر ہے کہ آخر میں لا الہ الا اللہ بھی. ان چار کلمات پر پورے نظام خلقت کے چار ستون یہ ہیں، یہ چار کلمات سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر. انشاءاللہ کبھی ان چار کلمات پر چار دن گفتگو کی جائے، انشاءاللہ اچھا رہے گا اگر آمادگی رہے گی آپ لوگوں کی. واقعی یہ بہت ہی عظیم الشان کلمات ہیں، یہ ایک دو کلمے والے نہیں ہیں، کہ پورے روایات میں پوری خلقت پورے کائنات کا جو محور ہے وہ یہ چار کلمات ہیں. پھر اس کے بارے میں جو روایات ہیں وہ بہت زیادہ ہیں، اجر کے اعتبار سے، ثواب کے اعتبار سے، کہ جب بھی کوئی ایک کلمہ انسان کی زبان سے جاری ہوتا ہے تو اس کے لیے ایک جنت میں درخت اگایا جاتا ہے، غرس کیا جاتا ہے جنت میں درخت والا، وہ دوسرے پہلو، اس کے دوسرا پہلو بھی بتانے کے لیے، لیکن یہ محور ہے زیادہ. یہ جب انسان ادا کر رہا ہو تو اس کی ادا کرتے وقت اس کیفیت کے احساس، شہید مطہری کے لیے بتاتے ہیں کہ جب یونیورسٹی میں پڑھایا کرتے تھے، ایک تو جب وہ نماز شب پڑھنے کے لیے اٹھتے تھے، نماز شب پڑھنے کے لیے اکیلے میں جب اٹھتے تھے، جب کوئی بھی نہیں دیکھ رہا ہوتا تھا، تو آ کر پورا لباس پہنتے تھے، اپنی قبا پہنتے تھے، ردا پہنتے تھے، ابہامہ پہنتے، سب کچھ پہن کر، اور جب تسبیح پڑھ رہے ہوتے تھے تو تسبیح بالکل ٹھہر، اللہ اکبر اللہ اکبر اللہ اکبر، یعنی واقعی جب انسان اللہ اکبر کہہ رہا ہو تو اس کی لذت کے احساس کرے. یہ اللہ اکبر آ کر انسان کی ایک کمی کو پورا کر رہا ہو، اور وہ اصلی ترین کمی وہی روحانیت کی کمی ہے، وہی اسپریچولیٹی کی کمی ہے، اس کمی کو پورا کر رہا ہو انسان، جو انسان ڈھونڈ رہا ہے. تو ہمارے پاس جو دعاؤں کا خزانہ ہے، اے کاش کی یہ دعائیں اسے پوری دنیا آشنا ہوتی. صحیفہ سجادیہ، امام سجاد کی دعائیں جو صحیفہ سجادیہ میں ہے، اور صحیفہ سجادیہ کے علاوہ بھی بہت ساری دعائیں، اے کاش کی پوری دنیا کو ان دعاؤں کی خبر ہوتی، تاکہ اپنی دنیا، یہ دنیا اپنی بہت سارے مرض کا علاج کرتی، روح کے مرض کا علاج، روح کی خلا کو پورا کرتی. یعنی ضرورت ہے، دنیا کی ضرورت ہم نہیں پہنچا پا رہی ہے، ہماری مشکل ہے کہ ہم اس کو ترجمہ نہیں کر پا رہے ہیں، ہم اس کو نہیں پہنچا پا رہے ہیں لوگوں تک. ابھی بتایا یہاں پہ بعض برادران نے کچھ دعاؤں کا ترجمہ کیا یہاں کے تمل لینگویج میں اور لوگوں تک پہنچایا. یہ کام بہت زیادہ ہونے کی ضرورت ہے مختلف زبانوں میں، کیونکہ واقعی دنیا، واقعی لوگ محروم ہیں، اور اس محرومیت کو پورا کرنے کا ذریعہ وہ ہے محمد و آل محمد، رسول اللہ اور اہل بیت علیہ السلام. نتیجے میں کیا چیز نصیب ہوتی ہے، بس اپنی گفتگو تمام کریں. اس روحانیت کے نتیجے میں انسان کو ایک تو سکون، یعنی واقعا انسان کا قلب مطمئن ہو جاتا ہے، واقعا پھر بڑی سی بڑی مصیبت انسان کے لیے انسان کو ختم نہیں کر دیتی، انسان کو مشکل میں نہیں ڈال دیتی، انسان کو مریض نہیں بنا دیتی. اور دوسرے یہ کہ قوت نصیب ہوتی ہے، طاقت نصیب ہوتی ہے، روحانیت کی طاقت بہت بڑی طاقت ہے، روحانی طاقت. امیر المومنین صلی اللہ علیہ وسلم فرماتے ہیں کہ میں نے باب خیبر کو جو اکھاڑا ہے یہ جسمانی طاقت سے نہیں اکھاڑا، باب خیبر جسمانی طاقت سے اکھڑتا ہی نہیں ہے، جسمانی طاقت سے باب خیبر نہیں اکھاڑا جاتا ہے. بہت زیادہ انسان کا جسم قوی ہے تو 100 کلو کا انسان 300 کلو 400 کلو 200 کلو اس حد تک اپنے آپ کو اٹھاتا ہے، لیکن باب خیبر ایسا ہے کہ جو کئی ٹن کا ہے، یہ ٹنوں کا باب خیبر جسم سے نہیں اکھڑتا، لیکن ہاں روحانی طاقت ایسی ہے کہ باب خیبر نہیں پورا قلعہ بھی اکھڑا جا سکتا ہے. یہ روح کی طاقت، روح میں اتنی قوت ہے، یہ واقعی ہے. ما قلعت باب الخیبر من قوت جسمانی بل قلعت بقوت ربانی. قوت ربانی کیا ہے؟ قوت ربانی وہی اللہ سے ارتباط کی قوت، یعنی روحانی قوت. روحانی قوت کے سامنے باب خیبر کچھ نہیں، جدھر چاہے وہ کیا جا سکتا ہے. لہذا اس روحانیت کا نتیجہ قوت ہے. اگر انسان کمزوری اپنے اندر محسوس کر رہا ہے تو اس لیے کہ اس نے اپنے خالی جسمانی پہلو پر سارا فوکس کیا ہوا ہے، پورا ٹارگیٹ اس کا جسم کے اوپر ہے، لہذا اس کو ہر قدم قدم پر کمزوری کا احساس ہوگا. कितना भी कर ले, कितना भी मेहनत कर ले, कितना भी कमा ले, कितना भी बॉडी बिल्डिंग कर ले, कितना भी कवि नजर आने लगे, लेकिन उसको जगह जगह पर कुव्वत की कमी का एहसास होगा अगर जिस्म पर पूरा फोकस किया हुआ। लेकिन रूह की अगर कुव्वत मौजूद है, जिस्म कितना ही लागर क्यों ना हो जाए, कितना ही नहीफ क्यों ना हो जाए, कितना ही जख्मी क्यों ना हो जाए, कितना ही खून क्यों ना निकल जाए, लेकिन जिस्म रूह अगर कवि है तो ये जिस्म को अपने साथ लेकर चल रही होती है, कवि रहती है। रूहानियत कवि कर देती है, रूहानियत माशरों को कवि कर देती है। अभी एक बातिल के मुकाबले में जो हक की जंग चल रही है, एक बड़ी जंग चल रही है, एक वाकई बड़ी जंग चल रही है। कौन सी जंग चल रही है? ये दरहकीकत मादियत के मुकाबले में रूहानियत की जंग है, और ये रूहानियत की जंग में कुव्वत मौजूद है। ये हार नहीं है, इसमें मुमकिन नहीं है हार, इसमें जान तक जा सकती है लेकिन हार मुमकिन नहीं है। ये रूहानियत की जंग है। मगरबी दुनिया ने आकर पूरी दुनिया पर गलबा हासिल करने के बाद मुतमईन हो गए थे कि पूरी दुनिया पे हमारी मादियत का गलबा है। मगरबी कल्चर यानी क्या? मगरबी कल्चर की बुनियाद है इकोनॉमी। जो कुछ भी करना है इकोनॉमी के लिए, बुनियाद है इकोनॉमी। गलबा हासिल करना है इकोनॉमी के लिए। कुदरत यानी पूरी दुनिया को मरका मरकज बनाया हुआ था, यही दौलत, यही पैसा, यही इकोनॉमी। उसके लिए मार देंगे, कत्ल कर देंगे, मुल्कों को तबाह कर देंगे, मुल्कों को वीरान कर देंगे। कर दिया, कितने कितने मुल्कों को वीरान कर दिया सिर्फ अपने इक्तसादी फायदे के लिए, सिर्फ अपने मादी फायदे के लिए। हजारों हजारों लाखों लाखों इंसानों की जान ले ली सिर्फ अपने मादी फायदे के लिए। और ये करके शर्माते भी नहीं, ये करके जरा भी परेशान भी नहीं होते। यानी इस कदर गलबा हासिल हो गया है मादी पहलू का कि शर्म भी नहीं रहेगी, हया भी नहीं रहेगी। दूसरों को मारना तो दूर की बात है, जरूरत पड़ती है खुद को मार देते हैं, खुद को खत्म करने के लिए तैयार है अपने इस मादी पहलू को मजबूत करने के लिए। जरूरत पड़ेगी अपने ट्रेड सेंटर को तोड़कर गिरा देंगे, जरूरत पड़ेगी अपने ही दरमियान में गोलियां चलवा देंगे, जरूरत पड़ेगी अपने ही दरमियान में आग लगवा देंगे, जरूरत पड़ेगी अपने ही कुछ लोगों को मरवा देंगे। ये सब कुछ करते हैं, और महवर और मरकज उसका क्या है? यही मादी पहलू, लूटना, लूट कर अपने आप को मादी एतबार से कवि करना। लिहाजा मगरबी कल्चर में जो कुछ मरकज नजर आता है वो मादियत ही नजर आती है। आज जो जंग चल रही है वो मादियत के मुकाबले में रूहानियत की जंग है। यानी इंकलाब के बाद से, इंकलाब इस्लामी के बाद से जो जंग चल रही है, ना वो पेट्रोल की जंग है, ना वो एटम बम की जंग है, ना वो असलहे की जंग है, ना वो मुल्क की जंग है। असली जो जंग है वो मादी कल्चर के मुकाबले में एक रूहानी कल्चर की जंग है। और इस जंग में बहरहाल मादियत कितना ही मजबूत क्यों ना हो, रूहानियत के मुकाबले में उसको शिकस्त खाना ही खाना। ये पूरे इत्मीनान के साथ बात कही जा रही है, शको शुभे के साथ नहीं कहा जा रही। बस फकत शर्त ये है कि इधर भी मादी पहलू ना आने पाए, एक शर्त है। जहां इधर मादी पहलू आया वहां इधर भी शिकस्त फिर मुमकिन हो जाएगी, फिर आसान हो जाएगी शिकस्त। उधर उधर मादी पहलू ज्यादा है, उधर असलहे ज्यादा है, उधर मादियात ज्यादा है, उधर मादी सोचे ज्यादा है, इधर आप लाएंगे तो शिकस्त होगी। लिहाजा लाने की कोशिश की गई, अंदर से भी लाने की कोशिश की जाती है, बाहर से भी लाने की कोशिश। जहां जहां भी शिकस्त कहीं अगर मिली है तो इसलिए मिली है कि रूहानी पहलू को छोड़कर मादियत पे भरोसा किया गया। लेकिन अल्हम्दुलिल्लाह हमारे ऐसे रहबर मौजूद हैं, ऐसे उलमा मौजूद हैं, ऐसे बुजुर्ग अफराद मौजूद हैं कि जिन्होंने आकर इस जंग में मादियत के सामने रूहानियत की जंग में आकर साबित किया कि मादियत कितना ही अपने आप को मजबूत क्यों ना समझ रही हो, ईमान की ताकत के मुकाबले में और रूहानियत की ताकत के मुकाबले में कुछ नहीं। अभी जो आज फलूजा में जंग शिकस्त हो रही है, आज और कल में हुई है, कितने कितनी बड़ी ताकतों के मुकाबले में शिकस्त हुई, कितने किन लोगों की? मामूली लोगों की, जिनके पास ना इतना वसायल है, ना इतना असलहे है, ना इतनी जरूरतें हैं। लेकिन असली ये जंग जो हो रही है वो रूहानियत की जंग, और ये एक बड़ी जंग है, ये जंग लंबी चलेगी। ठीक है, मुमकिन है कि फलूजा में खत्म हो जाए, मुमकिन है कि موصل میں ختم ہو جائے، ممکن ہے کہ دوسری جگہوں پہ ختم ہو جائے، لیکن مادیت اور یہ باطل اور حق کے مقابلے جو جس کا عنوان دو ہے، ایک ہے حق اور باطل کی جنگ، دوسرے مادی کلچر کے مقابلے میں روحانی کلچر کی. اصل انقلاب نے آ کر روحانی کلچر کو دنیا کے سامنے پیش کیا، ورنہ روحانیت آ کر صرف مسجدوں کی حد تک تھی. روحانیت جو ہے صرف علماء اور ملاؤں کی حد تک تھی، اور وہ ملا بھی روحانی نہیں رہ گئے تھے. جب مادیت کا ہر طرف غلبہ ہو جاتا ہے تو روحانی لوگ بھی روحانی نہیں رہ جاتے، ان کی بھی روحانیت ختم ہو جاتی ہے، جس کے بہت سارے نمونے آپ خود دیکھتے رہتے ہیں. یعنی نہایت ہی دین کا کام کر رہے ہوتے ہیں، لیکن اس میں جو چیز غالب ہوتی ہے وہ مادیت غالب ہوتی ہے. یہ ہم میں آپ میں سب یہ نظر آ رہا ہے، دین کا کام کر رہے ہیں، روحانی کام کرنے جا رہے ہیں. مثلا اگر کسی کو سحری کھلانے کے لیے جا رہے ہیں تو یہ روحانی کام ہے، کھلانا روحانی کام، کھانا یہ مادی کام ہے. انسان خود کھا رہا ہے تو ممکن ہے کہ مادی ہو اور ممکن اس میں روحانی پہلو بھی پیدا کر لے، لیکن کھلانا کسی کو یہ کاملا روحانی کام ہے. لیکن یہ روحانی کام میں بھی انسان مادی پہلو پیدا کر لے، چونکہ مادیت کے ہر طرف غلبہ کر دیا گیا ہے، وہ مادی پہلو آ کر کہیں نہ کہیں آ کر وہ نفوس پیدا کرتا ہے، قلعے کو توڑ کر داخل ہو جاتا ہے، کہیں اس میں ریا داخل ہو جاتی ہے، کبھی اپنے آپ کو دکھانا داخل ہوتا ہے، کبھی اپنی شہرت داخل ہوتی ہے، کوئی بھی پہلو، کبھی اس کا نتیجہ داخل ہوتا ہے، کوئی بھی پہلو لا کر داخل ہو جاتا ہے. کیوں؟ اس لیے کہ روحانیت کے اندر نفوذ ہے. لیکن ابھی الحمدللہ ایک ایسی مانوی اور روحانی تربیت ہو رہی ہے جوانوں کی، بڑی تعداد میں ہو رہی ہے، کہ جہاں پر آ کر انہوں نے اپنی مادیت پر روحانیت کا غلبہ حاصل کر لیا. اور یہی وہ ہوتا ہے کہ جب ایک انسان آتا ہے اپنے بیٹوں کی قربانی دینے کے لیے تیار ہو جاتا ہے، اپنے عزیزوں کی قربانی دینے. مادی لوگ تو نہیں دیتے، وہ لوگ جو کرائے کے خرید کر لائے گئے، لڑائے جا رہے ہیں سیریا میں، عراق میں، وہ کتنی دیر تک لڑیں گے؟ وہ اتنی ہی دیر تک لڑیں گے جب تک ان کی جان محفوظ ہو، کیونکہ کرائے پہ جو انسان آئے گا تو کم سے کم کرایہ اپنا استعمال کرنا چاہے گا، خرچ کرنا چاہے گا. کرائے کے لوگ زیادہ دیر تک نہیں لڑ سکتے، باطل آئیڈیالوجی کے لوگ زیادہ دیر تک نہیں لڑ سکتے، لیکن جو حق کے ساتھ آئے لڑنے کے لیے وہ اس طرح سے لڑتے ہیں. کم ہے کوئی آ کر اپنے بچوں کو، چھوٹے چھوٹے بچوں کو چھوڑ کے چلا جائے میدان جنگ میں. اتنے واقعات ہیں، واقعات اگر جا کر دیکھیں، شاید آپ کے سامنے یہ واقعات نہ ہو، آ کر میدان جنگ میں بوڑھا باپ افغانستان سے اٹھ کر آیا، ساتھ اپنے جوان بیٹے کو لے کے آیا. افغانستان کا وہ افغانستان میں دوسرے بھی ہیں، داعشی لوگ بھی بہت ہیں، لیکن ابھی یہی اسی سیریا میں تقریباً 15,000 مومنین جو ہیں جو داعش کے مقابلے میں، اس کے ٹیررسٹ کے مقابلے میں جنگ لڑ رہے ہیں. ایک بوڑھا باپ اپنے جوان بیٹے کے ساتھ، یہ خود جو وہاں پہ موجود تھا اس کا بیان، اس کے ڈائریکٹ اس کے زبان سے سنا ہوا ہے. بوڑھا باپ اپنے جوان بیٹے کو لے کے آتا ہے میدان جنگ میں، اور ہر بوڑھے باپ کی آرزو ہوتی ہے کہ میں مر جاؤں، میں شہید ہو جاؤں، لیکن میرا بیٹا باقی رہے. لیکن یہ جس کا جوان بیٹا شہید ہو جاتا ہے، جوان بیٹے کے شہید ہونے کے بعد وہ لوگ خود بتا رہے، جو وہ فورس کر رہے تھے اس کے اوپر، کہ ہم لوگوں نے بہت فورس کیا، بہت چاہا کہ تھوڑی دیر کے لیے میدان جنگ سے اٹھ کر چلا جائے اپنے جہاں پر بیٹے کی تکفین و تدفین ہو رہی ہے، جا کر اپنے بیٹے کے کم سے کم کفن دفن کر کے پھر دوبارہ آ جائے. کتنا بھی ہم نے کوشش کر ڈالی کہ وہ اپنے بیٹے کی میت کے ساتھ چلا جائے تاکہ غسل و دفن کرنے کے بعد پھر دوبارہ آئے، لیکن باپ آنے کو تیار نہیں ہو، کہ بیٹا آ کر اپنا وظیفہ پورا کر چکا ہے، ہمیں اپنی ذمہ داری پوری کرنی ہے، ہم جانے کے لیے تیار نہیں. یہ خود دیکھا ہوا وہ ماجرا بیان کرنے والے بیان کرنے کے، بوڑھا باپ اپنے بیٹے کی میت میں غسل و کفن کے لیے بھی سب کے کہنے پر بھی آنے کو تیار نہیں ہوا، کہا کہ اس نے اپنی ذمہ داری پوری کی، مجھے اپنی ذمہ داری پوری کرنی. یہ غسل و کفن دینے والے ہمارے ہاں بہت سارے لوگ موجود ہیں، میں نہ بھی جاؤں تو بھی غسل و کفن دے دیا جائے گا، لیکن مجھے ابھی یہاں پر رہنا. یہ طاقت کہاں سے پیدا ہوتی ہے؟ مادی دنیا میں یہ طاقت کا تصور ہی نہیں ہے. آج مادی دنیا اتنی گھبرائی ہوئی ہے، جو ہے ڈری ہوئی ہے، اس کی وجہ یہ ہے کہ مادی دنیا یہ طاقت پیدا ہی نہیں کر سکتی. دولت سے، ڈالروں سے، تنخواہوں سے، مختلف ملکوں کی جوان لڑکیوں کو بلا کر شہوات کے ذریعے سے یہ طاقت پیدا ہی نہیں کی جا سکتی کہ جو آ کر کوئی اس طرح اپنی قربانی دے رہا ہو. یہ صرف روحانیت کی طاقت ہے. اسی لیے سب کچھ ہوتے ہوئے، ساری طاقت ہوتے ہوئے، سارے اسلحے ہوتے ہوئے، घबराए हुए हैं, डरे हुए हैं, भाग रहे हैं। क्यों? इसलिए कि जानते हैं कि यहाँ जितनी भी ताकत सब मादी, उधर रूहानी ताकत। लेकिन ये जंग जो चल रही है ये इसमें मादियत और रूहानियत की जंग है, और एक बड़ी जंग है। सिर्फ वो मैदान है, जंग में वो लड़ी जा रही है, लेकिन पूरी दुनिया पर एक जंग चल रही है। अब ये यहाँ पर फुर्सत नहीं रहेगी, इंशाल्लाह बाद में अर्ज करेंगे, नहीं मालूम फुर्सत हो पाई इन दोनों में या नहीं। एक बड़ी जंग, और इस जंग में हम आप सबके सब शरीक हो सकते हैं। मगरबी कल्चर के मुकाबले में इस्लामिक रूहानी कल्चर की जंग, मगरब के मादी कल्चर, मगरबी दुनिया का मादी कल्चर, और मादी कल्चर के मुकाबले में रूहानी कल्चर की जंग। इस्लामी कल्चर में गलबा रूहानियत को है। अमीर अल-मोमिनीन ने अपने पूरे वजूद से आकर यह साबित किया, अपने पूरे वजूद में जो दलील पेश की, अपनी पूरी जिंदगी में जो आकर दिखाया हुआ है कि हर जगह रूहानियत नजर आ रही है। तखाने में खाने के लिए, खाने की तरफ देख रहे हैं तो करें कौवे अला खिदमत का जवार ही वशदीमत जवानी। परवरदिगार खाना तो खा रहे हैं, लेकिन खाना इसलिए खा रहे हैं ताकि तेरी खिदमत के लिए मेरे जिस्म में ताकत पैदा हो जाए। यानी ये वो रूहानी पहलू खाने में। खाना एक मादी चीज है, लेकिन कौवे अला खिदमत का जवार ही, जवारे को ताकत मिले, हमारे आजा जवारे को खाने के जरिए से ताकत मिले, लेकिन किस लिए मिले? अला खिदमत का, तेरी खिदमत के लिए मिले। यानी मादी अमर में रूहानियत का असर। लगता ये जंग इंशाल्लाह अगर फुर्सत हुई, इसी फुर्सत में या कभी तौफीक हुई तो आपके सामने अर्ज की जाएगी। लेकिन अजीजों ये जवान लोग खास कर जाने, एक ये तहजीब की जंग, ये कल्चर की जंग, ये आइडियोलॉजी की जंग, असलहों की जंग तो अभी सीरिया में और इराक में और यमन में लड़ी जा रही है, लेकिन असलहों की जंग से भी ज्यादा सख्त जंग। असलहों की जंग आसान है, दुश्मन सामने नजर आ रहा होता है, या मार देगा या मार लेंगे। ये जंग इतनी मुश्किल नहीं है, यहाँ बैठ के शायद हमको मुश्किल लग रही है, लेकिन इस जंग का अगर तजुर्बा करें तो वहां पर मुश्किल नहीं होगी, कई एतबार से मुश्किल नहीं होगी। जंग लड़ना भी मुश्किल नहीं है, और जंग लड़ने के नतीजे में शहीद हो जाना भी मुश्किल नहीं है। दुश्मन भी सामने नजर आ रहा है, बिल्कुल वाजे तौर पर दुश्मन नजर आ रहा है, दुश्मन की स्ट्रेटेजी नजर आ रही है, दुश्मन का लश्कर नजर आ रहा है, दुश्मन की बहुत सारी चीजें पहचानी जा सकती हैं। लेकिन जो आइडियोलॉजी की जंग है, जो कल्चर की जंग है, जो तर्ज जिंदगी की जंग है, जो मादियत के मुकाबले में रूहानियत की जंग है, इस जंग में बहुत सारे लोग अपने दुश्मन को पहचान ही नहीं रहे, खबर ही नहीं कि किस दुश्मन की, आकर दुश्मन का काम कर रहे हैं, दुश्मन का काम करके खुश भी नजर आ रहे हैं, दुश्मन को फायदा पहुंचा रहे हैं, दुश्मन के तरीका अपनाए हुए हैं, दुश्मन का तरीका जिंदगी अपनाए हुए हैं, दुश्मन की सोच अपनाए हुए हैं, और सोच अपनाकर उस पर फख्र भी कर रहे होते हैं। एक जुमला ये और दूसरी जगह पे कहा गया कि ये इस जंग में जो सॉफ्ट वार कही जाती है, सॉफ्ट वार में, सॉफ्ट वार की एक खासियत ये है कि इंसान हार कर भी फख्र कर रहा होता है। हार्ड वार में इंसान हार कर अफसोस करता है, जान जाती है, इंतकाम की फिक्र करता है, दोबारा जीतने की फिक्र करता है। सॉफ्ट वार में इंसान आकर दुश्मन के तरीके अपनाकर हार जाता है, और हार के फिर फख्र करता है। देखो हम मगरबी जैसे लोग नजर आ रहे हैं, हम यूरोपियन जैसे नजर आ रहे हैं, हम अमेरिकन जैसे नजर आ रहे हैं, हार कर इंसान फख्र कर रहा है, ये हारा हुआ इंसान। बस रूहानी जंग में अजीजों दूसरा जो नतीजा है, रूहानी बहुत सारे नतीजे हैं, माशरती नतीजे हैं, फर्दी नतीजे हैं, लेकिन एक बड़ा नतीजा ये कि इस जंग में इंसान को ताकत नसीब होती है, कुव्वत नसीब होती है, वाकई कभी हो जाता है। करबला में बहुत थोड़ा सा लश्कर था, लेकिन इतने बड़े लश्कर के मुकाबले में कमजोर नहीं था, किसी भी जगह पर उनको कमजोरी के एहसास नहीं हुआ, कहीं पर कोई कमजोर रुख नहीं अपनाया। कमजोरी कहां होती है? कमजोरी वहां होती है जहां इंसान कमजोर फैसले करना शुरू कर दे। जान देना तो कमजोरी नहीं, जान देना तो शुजाअत चाहिए, उसके लिए जुरात चाहिए जान देने के लिए। कमजोर इंसान वो है कि जो दुश्मन के मुकाबले में अपनी स्ट्रेटेजी तैयार तब्दील करना शुरू कर दे, अपने इरादे तब्दील करना शुरू कर दे, अपना मौकफ बदलना शुरू कर दे, अपना स्टैंड तब्दील करना शुरू कर दे। करबला में जर्रा बराबर भी कहीं कमजोरी नजर नहीं आई, हत्ता आशूर के बाद भी जर्रा बराबर कहीं पर भी मौकफ तब्दील नहीं हुआ। क्यों? इसलिए कि रूहानियत ने उनको वो ताकत अदा की थी कि जान जाती रही लेकिन ताकत बढ़ती रही, कुव्वत बढ़ती रही, हयात बढ़ती रही, शहादत हयात बढ़ाती है। روحانیت کا نتیجہ یہ ہے، روحانیت کے نتیجے میں شہادت آتی ہے اور شہادت کے نتیجے میں زندگی آتی ہے۔ شہادت در حق ظاہری طور پر موت ہے، لیکن قرآن کہتا نہیں یہ زندگی ہے، جسم کی موت ہو گئی لیکن روح کو زندگی مل گئی ہے۔ خود شہید ہونے والے انسان کو بھی زندگی مل گئی، اور یہ شہید ہونے والا انسان اور سینکڑوں کو، ہزاروں کو، لاکھوں کو، کروڑوں کو زندگی دے دیتا ہے۔ یہ ہوا۔ لہذا عصر عاشور کے بعد لوگ یہ سمجھ رہے تھے کہ اب تو یہ اس قدر خوف مسلط ہے کہ جو کچھ بھی چاہا جائے گا کر لیں گے، لیکن نہیں، دیکھا کہ نہیں، کوئی بھی تبدیلی ممکن نہیں ہے، کوئی بھی فرق نہیں آیا، اسٹینڈ میں کوئی فرق نہیں آیا، موقف میں کوئی فرق نہیں آیا، ارادوں میں کوئی ذرہ برابر تبدیلی نہیں آئی، انداز میں کوئی تبدیلی نہیں آئی۔ جس طرح میدان جنگ میں کھڑے ہو کر ابو الفضل عباس تلوار لے کر اور نیزہ لے کر گفتگو کرتے ہیں، اسی طریقے سے ہاتھ بدھا کر جناب زینب سلام اللہ علیہ دربار میں گفتگو کرتی ہیں، کوئی فرق نہیں ہے، ذرہ برابر کچھ نہیں بدلا۔ جس طرح سے جناب علی اکبر ہاتھ میں تلوار لے کر دشمن کے مقابلے میں گفتگو کرتے ہیں، بالکل اسی طریقے سے ہاتھ میں زنجیریں بدھی ہوئی ہیں اور سید سجاد یزید کے دربار میں بلکہ اس سے بڑھ کر گفتگو کر رہے ہیں، کیونکہ کربلا کی طاقت بھی ساتھ میں شامل ہو گئی ہے، کاروان حسینی کے ساتھ ساتھ کربلا کی طاقت بھی ساتھ میں چل رہی ہے۔ لہذا انداز نہیں بدلا، جو علی اکبر کا انداز، جناب علی اکبر کا انداز ہے دشمن کے مقابلے میں، وہی امام سید سجاد کا انداز ہے، اس سے زیادہ مضبوط، اس سے زیادہ قوی۔ کیوں؟ اس لیے کہ یہ روحانیت کا نتیجہ ہوا کرتا ہے، روحانیت یہ اسلحے دیتی ہے انسان کو۔ لیکن ساتھ میں یہ درد کا پہلو بھی تھا کہ جب بھی نگاہ اٹھتی تھی، جب دشمن کے سامنے دیکھتے تھے اور دشمن سے گفتگو کرتے تھے، تو نہایت ہی قوت کے ساتھ، نہایت ہی مضبوطی کے ساتھ، نہایت ہی اقتدار کے ساتھ، لیکن جب یہی نگاہ کبھی جناب زینب کی طرف اٹھتی تھی، کبھی ام کلثوم کی طرف اٹھتی تھی، کبھی فاطمہ بنت الحسین کی طرف اٹھتی تھی، کبھی رقیہ و سکینہ کی طرف اٹھتی تھی، جب یہ نگاہ اٹھتی تھی تو یہاں پر جناب زینب سلام اللہ علیہ سے منسوب شعر ہے، اس میں بی بی فرماتی ہیں کہ اے میرے بھیا، آ کر اپنے اس بیٹے کو سنبھالیں، سید سجاد کو سنبھالیں، کہ حالت یہ ہو گئی ہے کہ بات کرنا چاہ رہے ہیں تو زبان سے کلمات نہیں نکلتے۔ یعنی وہی سید سجاد جو آ کر ایسا خطبہ دیتے ہیں یزید کے دربار میں کہ پورا دربار لرز جاتا ہے، لیکن وہی سید سجاد کی نگاہ جب زینب کی طرف اٹھتی ہے، جب ام کلثوم کی طرف اٹھتی ہے، تو اب زبان سے کلمہ نہیں نکل رہا ہے، اس طرح دل لرز رہا ہے، اس طرح دل تڑپ رہا ہے، اس طرح درد میں مبتلا ہے، کس طرح اسیر کر کر لے جایا جا رہا ہے۔ ایک غیرت دار امام کو، ایک غیرت ایک فضیلت ہے، غیرت ایک عظیم فضیلت ہے، اور اپنے وقت کا امام کسی بھی فضیلت میں ہر امام سب سے زیادہ سربلند ہوتا ہے۔ کسی بھی انسان کے اندر اتنی فضیلت نہیں ہوتی کوئی بھی جتنا وقت کے امام کے اندر ہوتی ہے۔ اگر غیرت ایک واقعاً عظیم فضیلت ہے تو امام سید سجاد ابو الفضل عباس سے بڑھ کر غیرت دار ہیں عزیزوں، امام سید سجاد علی اکبر سے بڑھ کر غیرت دار ہیں، امام سید سجاد کربلا کے تمام شہیدوں سے بڑھ کر غیرت دار ہیں۔ لیکن امام سید سجاد وہ بھی ہیں کہ ان تمام غیرتوں کے ساتھ کوفے کے بازار میں جب داخل ہو رہے ہیں تو بہنوں کے ساتھ، پھوپھیوں کے ساتھ، عزیزوں کے ساتھ، بہنوں کے ساتھ، شام کے دربار میں جب جانا ہوا تو شام کے دربار، جناب ام کلثوم فرماتی ہیں اے شمر، اگر ممکن ہو تو مجھے اس دربار میں نہ لے جانا، چونکہ شام میں دربار کو سجایا گیا ہے، ہر طرف سے شیشے لگائے گئے ہیں، شیشے لگانا یعنی جدھر سے بھی نگاہ کریں، شیشوں کے دربار آپ نے نہیں دیکھے ہوں گے عزیزو، شیشوں سے دربار کو سجایا گیا ہے، اور سجانے کے بعد دیر تک اہل حرم کو باہر روک کر جب پوری طرح سے دربار سجا لیا گیا تو اہل حرم کو دربار میں داخل کیا گیا ہے، ایک ایسے دربار میں داخل کیا گیا کہ جہاں پہ سب مسلمان بھی نہیں ہیں، اگر سب کے سب مسلمان ہوتے تو بھی تھوڑا سا اطمینان ہو جاتا۔ کوفے میں اور شام میں یہی فرق تھا کہ کوفے میں لوگ تماشا دیکھنے کے لیے آئے تو تھے لیکن بہرحال سب کے سب مسلمان تھے، اہل حرم کی یہ حالت دیکھ کر رونے لگے، یہ سوچ کر یہ سمجھ کر یہ جان کر کہ رسول اللہ کی بیٹیاں اس عالم میں آئی ہیں رونے لگے. لیکن شام میں جب بیویوں کو لے گیا لے جایا گیا یہودیوں کے درمیان میں نصرانیوں کے درمیان میں اور یہ اعلان کراتے ہوئے کہ یہ وہ ہے جو تمہارے دشمن ہیں, انہوں نے تمہارے آبا و اجداد کو قتل کیا ہے, جس کو جتنا انتقام لینا ہو انتقام لے لے. جب شام کے بازاروں سے گزارا جا رہا ہے تو کوئی پتھر مار رہا ہے. کوفے میں یہ نہیں ہوا تھا عزیزو, کوفے میں لوگوں نے گریہ کیا تھا سید سجاد کو دیکھ کر, لیکن جب شام میں داخل ہوئے تو کوئی بیویوں پر کوئی سید سجاد پر پتھر مارتا تھا, کوئی لکڑی پھینک رہا ہوتا تھا. علی کا غیرت دار پوتا, حسین کا غیرت دار بیٹا ان بازاروں سے گزرتا رہا, پتھر آتے رہے. زینب بھی اس منظر کو دیکھتی رہی اور بیویاں بھی اس منظر. پروردگار ہمارے سر سے عمل کو قبول فرما, پروردگار ہمارے گناہوں کو معاف فرما, پروردگار ہمارے اندر جو کمیاں ہیں ان کمیوں کو دور فرما, ہمیں دشمن کے مقابلے میں اس معنوی جنگ کو جیتنے کی توفیق عطا فرما, ہمیں دشمن کا اسلحہ قرار نہ دے, دشمن کا ذریعہ قرار نہ دے. پروردگارہ کلمہ حق کو عزت و سربلندی عطا فرما, کلمہ باطل کو نیست و نابود فرما, علماء حق اور مراجع کرام کی حفاظت فرما, رہبر انقلاب کو عزت و طول عمر عطا فرما, امام زمانہ کے ظہور میں تعجیل فرما اور ہمیں امام کے ناصروں میں شمار فرما.